الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واذا راوك ان يتخذونك الا هزوا احد الذي بعث الله رسولا ان كاد ليضلنا عن الهتنا لولا ان صبرنا عليها وسوف يعلمون حين يرون العذاب من اضل سبيلا أرأيت من اتخذ إلهه هوا أفأنت تكون عليه وكيلا أم تحسب أن أكثرهم يسمعون أو يعقلون إنهم إلا كالأنعام بل هم أضل سبيلا سبحان ربي رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو ہم سورۃ الفرقان کی آیات 37 سے 43 تک کی تشریح پڑھ رہے تھے. ترجمہ ہم نے پڑھ لیا تھا, خلاصہ تفسیر پڑھنا شروع کر دیا تھا. اس میں جو حضرت نے لکھا تھا کہ یہ لوگ یعنی اللہ تعالیٰ جو فرماتے ہیں کہ یہ جو کفار مکہ ہیں تو یہ لوگ ان بستیوں کے اوپر سے گزرتے ہیں کہ جن کے اوپر پتھروں کی بارش کی گئی تھی. وَلَقَدْ أَتَوْا عَلَى الْقَرْيَةِ الَّتِي أُمْطِرَتْ مَطَرَ السَّوْءِ أَفَلَمْ يَكُونُوا يَرَوْنَهَا, کیا دیکھتے نہیں تھے اس کو, یعنی کیا یہ اس بستی کی حالت نہیں دیکھتے تھے کہ کیسے اس کو تباہ و برباد کر دیا گیا, تو پھر عبرت کیوں نہیں پکڑتے تھے؟ اللہ تعالیٰ خود ہی اس کا جواب دیتے ہیں, بَلْ كَانُوا لَا يَرْجُونَ نُشُورًا, عبرت اس لیے نہیں پکڑتے تھے کیونکہ یہ دوبارہ اٹھائے جانے کے اوپر کی امید نہیں رکھتے, یعنی ان کو کوئی فکر نہیں ہے, کوئی خوف نہیں ہے, کوئی کنسرن نہیں ہے کہ مرنے کے بعد ہمیں دوبارہ اٹھایا جائے گا اور ہمارے ساتھ جو ہے وہ حساب کتاب ہوگا. تو چونکہ یہ نہیں رکھتے, اس وجہ سے نا یعنی ان کی آنکھوں کے سامنے اتنی بڑی بڑی نشانیاں موجود ہیں لیکن ان کے اوپر کوئی اثر نہیں ہوتا. ہم کہتے ہیں نا ٹس سے مس نہیں ہوتے, تو ٹس سے مس نہیں ہونے کی وجہ یہی ہوتی ہے کہ انسان جو ہے نا وہ اپنی سوچ کو کسی طرف فوکس نہیں کرتا. ٹھیک ہے, اگر آپ کی سوچ کسی دوسرے ڈائریکشن میں ہے تو اس کے اپوزٹ ڈائریکشن میں چاہے کتنی بڑی بڑی چیزیں پڑی ہوئی ہوں آپ کو کیا فرق پڑے گا. ٹھیک ہے نا, اس کو ہمارے مشاہد کیا فرماتے ہیں کہ انسان جس راستے پر چلتا ہے, انسان جس راستے پر چلتا ہے اس راستے کی کنکریاں بھی اس کو نظر آتی ہیں, ہے نا. اس لیے کہ جب کسی انسان کسی راستے پہ چلتا ہے نا تو وہ آنکھیں کھول کر کے ہی چلتا ہے نا, وہ دیکھتا ہے نا کہ وہ کہاں جا رہا ہے, کیسے قدم اٹھا رہا ہے, سامنے کیا چیز پڑی ہوئی ہے, سائیڈ میں کیا چیز پڑی ہوئی ہے نا. تو آپ جس راستے پہ چلتے ہیں تو اس راستے کے کنکر بھی آپ کو نظر آتے ہیں, چھوٹی چھوٹی چیزیں بھی یعنی کہ آپ کو نظر آتی ہیں, رائٹ. اور جس راستے پر نہیں چلتا وہاں کے پہاڑ بھی نظر نہیں آتے, ہے نا بھیا. آپ اس راستے پہ جا ہی نہیں رہے, اب اس راستے کے اوپر بے شک پہاڑ ہوں, عمارتیں ہوں, درخت ہوں, ایک سے ایک چیزیں ہوں, آپ کو وہ کیسے نظر آئیں گی؟ سمجھ میں آ رہی ہے بات, رائٹ. فار ایگزامپل ریاض میں رہتے ہیں تو مکہ مکرمہ کے راستے کے اوپر اگر آپ چل رہے ہیں تو مدینہ منورہ کے راستے کے اوپر جو چیزیں وہ آپ کو نظر آئیں گی؟ نہیں نظر آئیں گی, یا پھر بھی نظر آئیں گی. ہاں وہاں وہ اور بات ہے کہ وہ ویڈیو کیم آپ نے آن کیا وہ کسی گاڑی کے اندر جو کہ مدینہ منورہ کے راستے میں چل رہی ہے اور آپ چل تو مکہ مکرمہ کے راستے پر رہے ہیں لیکن ویڈیو کیم کے اوپر آپ مدینہ منورہ کے راستے کی چیزیں دیکھ رہے ہیں, تو پھر کیا ہوگا؟ پھر اگر آپ ڈرائیور ہیں تو پھر مکہ مکرمہ کے راستے کے اوپر آپ کا ایکسیڈنٹ ہو جائے گا. ٹھیک ہے نا, کیونکہ آپ تو مدینہ منورہ کے راستے کی چیزوں کو دیکھ رہے تھے اپنے کاکپٹ میں بیٹھے ہوئے. لیکن ایسا تو ہم کرتے تو نہیں ہے نا اس طریقے سے. ٹھیک ہے, تو جس راستے پر چلتے ہیں نا تو اس راستے کی تو چھوٹی چھوٹی چیزیں بھی نظر آنی شروع ہو جاتی ہیں. ٹھیک ہے, مطلب اس کا کیا ہے, اس مثال کو استعمال کر کے ہمارے بزرگ ہمیں کیا سمجھانا چاہ رہے ہیں ठीक है ना, वो कॉमन सेंस की बात है, राइट? कि आप जिस तरफ फोकस करेंगे, जिस तरफ मुतवज्जे होंगे, जिस तरफ आपका चेहरा होगा, मुतवज्जे होना का लफ्ज क्यों इस्तेमाल करते हैं? क्योंकि ये वज से निकला है, वज कहते हैं चेहरे को, राइट? जिस तरफ आपका रुख होगा ना, आपको सिर्फ वही चीजें नजर आएंगी, और जिस तरफ आप मुतवज्जे नहीं है वो नहीं नजर आएंगी। तो बिल्कुल इसी तरीके से जो दुनियादार इंसान होता है, राइट, जिसको के आखिरत की फिक्र नहीं होती, जिसको के अपनी रूह रूह की फिक्र नहीं होती, अपने कल्ब की फिक्र नहीं होती, राइट, तो उसकी तो सारी की सारी तवज्जो दुनिया के ऊपर है, उसकी सारी की सारी तवज्जो जो है वो एंटरटेनमेंट के ऊपर है, राइट, खाने पीने के ऊपर है, कब पराठे खाने हैं, कब निहारी खानी है, कब पुलाव खाने हैं, कब बिरयानी खानी है, राइट, कब पिज्जा खाना है, कब जो है वो पास्ता खाना है, कब जो है वो क्या चीज खानी है, राइट, इसकी तो सारी की सारी फिक्र उस तरफ है। अब आखिरत की फिक्र के लिए तो टाइम ही नहीं बचा इसके पास, इसके दिमाग के अंदर तो जितने चेंबर्स थे वो चेंबर्स तो खाने की फिक्र से भर गए हैं, है ना, उसकी वो सारे चेंबर्स जो है वो तो एंटरटेनमेंट की फिक्र से भर गए हैं, मजे की फिक्र से भर गए हैं। तो अब तो चेंबर बचे ही नहीं भाई, लिमिटेड चेंबर होते हैं ना, अनलिमिटेड चेंबर्स तो इंसान के पास नहीं होते ना, एक बड़ा चेंबर दिमाग का है, उसके अंदर छोटे छोटे चेंबर सुनाए के होते हैं, है ना, तो जगह किधर से बचेगी? तो इसी वजह से जब इंसान ओवरली प्री ऑक्यूपाइड हो जाता है दुनिया की चीजों के अंदर, तो फिर आखिरत की चीजें उसके सामने आप अगर पहाड़ की शक्ल में भी लाके खड़ी कर देंगे ना, उसको कोई फायदा नहीं होगा। यही बात हमारे परवरदिगार अपने कुरान के अंदर हमें याद दिला रहे हैं, बल कानू ला यरजूना नुशूरा, ठीक है ना, ये देखते हैं इतनी बड़ी बड़ी निशानियों को, डेड सी को भी देखते हैं, और जो है वहां पर वो, यानी हमने सुना है बल्कि कहीं पढ़ा भी था मैंने, कि डेड सी में आप जाए ना तो आपको बाकायदा नीचे जो है ना वो इमारतें नजर आती हैं, घर वर चीजें नजर आती हैं, आसार नजर आते हैं, ठीक है ना, टूटी हुई बस्तियों के, टूटे हुए घर वगैरह सब नजर आते हैं। तो ये सब कुछ नजर आने के बावजूद जू नहीं रेंगती, ठीक है, तो सारा का सारा मसला क्या है, तवज्जो देने का मसला है, ठीक है ना, इट ऑल बॉयल्स डाउन टू वेर यू वॉन्ट टू फोकस, ठीक ना, तो हमारे इख्तियार में सिर्फ फोकस करना ही है। अगर हम किसी चीज के ऊपर फोकस कर लें, किसी चीज की तरफ तवज्जो दे करके, कान लगा करके, अकल इस्तेमाल करके सुनना शुरू कर दें, तो हमें फायदा शुरू हो जाएगा, और अगर हम ना करें तो फिर कितने ही बड़े शेख साहब आ जाएं, कितने ही बेहतरीन मुकर्रर आ जाएं, ठीक है ना, बल्कि अल्लाह का रसूल भी आ जाए, अल्लाह का रसूल भी आ जाए, फिर भी फायदा नहीं होगा। हुआ इन लोगों को फायदा जो इधर रहते थे? नहीं हुआ ना फायदा अल्लाह के रसूल से, अल्लाह के महबूब से नहीं फायदा हुआ ना, वजह यही बनी, ठीक है ना। तो अगर अगर ये वजह, ठीक है ना, ये इसको कहते हैं इल्लत, इल्लत वजह, अगर ये इल्लत हमारे अंदर भी है, तो फिर ना अल्लाह का कुरान हमें फायदा देगा, ना अल्लाह का रसूल हमें फायदा देगा, फिर आजकल के छोटे मोटे मौलवी साहब क्या किस खाते में आते हैं फिर वो, राइट, तो फिर हमें तो किसी चीज से फायदा नहीं होगा ना, तो हम फिर उल्टा जो है ना वो एतराज ही करने वालों में रहेंगे खाली, जिस तरह से कि वो लोग एतराज करने वालों में रहे थे, ठीक है ना। तो असल मसला ये है कि हमें इस इल्लत को अपने अंदर से चेंज करना है, ये जो कॉज ऑफ द प्रॉब्लम है ना, कॉज ऑफ द प्रॉब्लम, ये हमारे अंदर से, ये हमें इसकी फिक्र करनी है कि ये हमारे अंदर से निकल जाए, लेकिन ये हमारे अंदर कूट कूट के भरी हुई है, ठीक है ना। वो कैसे कि हमें एक छोटा सा व्हाट्सएप मैसेज भेजा जाता है, दो लाइनें, व्हाट्सएप के कितनी सी स्क्रीन होती है एक मोबाइल फोन की, दो तीन लाइनों की वो मैसेज होता है, हम उसको भी तवज्जो से नहीं पढ़ते हैं, वही हमें समझ में नहीं आता कि उसमें लिखा हुआ क्या है, उसके अंदर हमें कहा क्या जा रहा है करने के लिए, है ना। तो फिर इल्लत तो हमारे अंदर भी वही है ना, हम तवज्जो नहीं देते चीजों के ऊपर ना, हम फोकस नहीं करते चीजों के ऊपर, हमारी, चूंकि हमारी फोकस कहीं और लगी हुई होती है, हमारे फोकस जो है ना वो 10,000 व्हाट्सएप ग्रुप्स के ऊपर जो 10,000 मैसेजेस आ रहे होते हैं, हमारा फोकस एकदम डिस्ट्रैक्ट, बिल्कुल बिखरा हुआ है, इन सअयकुम लशत्ता, राइट, तुम्हारी जो मेहनत है ना, तुम्हारी कोशिश है वो बिखरी हुई है, लशत्ता है, फोकस नहीं है तुम्हारी, ठीक है। तो जब हमारा इतना ज्यादा डिफोकस होंगे, तो फिर जहां से मैसेजेस को हमें गौर से पढ़ना चाहिए था, राइट, जहां पे कि हमने सो कॉल्ड जिसको कहते हैं बैस करी हुई है, राइट, हमने इस्लाही ताल्लुक बनाया हुआ है कि हाँ जी हमने तो आपसे जो है वो गाइडेंस लेनी है, और हमने आपसे दीन को सीखना है, हमने बातें हमने सारी करी हुई होती हैं, राइट,
लेकिन चूंकि हम इंतहाई डिफोकस्ड होते हैं ना, तो जहां पर हमने अपना इस्लाही ताल्लुक सो कॉल्ड बनाया हुआ होता है, वहां से जो मैसेजेस आते हैं उधर तवज्जो ही नहीं जा रही होती हमारी, है उनकी जो तो दो चार लाइनों की बात होती है वो हमारे समझ में ही नहीं आ रही होती कि वो क्या 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 रहे हैं वो। फिर हम कहते हैं जी हमें तो समझ में नहीं आती इनकी बात, ठीक है ना। अच्छा आप ही एक अनोखे रह गए जिनको भी समझ में नहीं आती बात, राइट। तो ये वजह है, ये असल इल्लत है, ठीक है ना। तो हमारी इस्लाह के लिए जो है वो इल्लतों को ढूंढना और फिर उन इल्लतों की इस्लाह करना, ऐसे जा करके इस्लाह होती है। जो खाली सिम्टम्स की इस्लाह करने से इस्लाह नहीं होती, ठीक ना। इतनी तो कॉमन सेंस इंशाल्लाह हम सबको होता होगा ना कि सिम्टम्स, किसी को खांसी हो रही है, नजला हो रही है, राइट, नजला हो रहा है, खांसी हो रही है, तो ये सिम्टम्स होते हैं। इन खांसी को किसी तरीके से आप वो स्ट्रेप्सिल्स खिला करके या हॉल्स खिला करके आप खांसी को रोक दें, ठीक है ना। वो आपने गले को थोड़ा सा जो है वो नरम वो कर दिया, राइट, थोड़ा सा वेट कर दिया गले को, तो आपकी खांसी रुक गई, तो पता, अच्छा हाँ जी मैं तो ठीक हो गया हूँ, मेरी तो खांसी रुक गई है जी। है भाई, अंदर खांसी किस वजह से हो रही थी, कहीं कोरोना साहब तो नहीं अंदर घुसे हुए, है ना, कहीं कोई और इस किस्म के वायरस वगैरह कोई ऐसा मसला तो नहीं अंदर अंदर है जिसकी वजह से खांसी हो रही थी। तो इलाज किसको कहते हैं? इलाज हॉल्स खिला देने को कहते हैं, स्ट्रेप्सिल्स खिला देने को कहते हैं, या इलाज जो है वो असल मसले की ओर की जड़ को तलाश करना, डायग्नोज करना और फिर उसको हल करना, इसको इलाज कहते हैं, ठीक है ना। तो ये जो दीन है ना, ये असल में इंसानों के इलाज के लिए भेजा गया है, ठीक है। तो अगर हम इसको इलाज के अलावा हर तरीके से देखना शुरू कर दें तो फिर हमने इस दीन का हक अदा नहीं किया, हमने इस दीन को समझा ही नहीं, ठीक है ना। इस दीन को हमने वो मुकाम ही नहीं दिया जिस मकसद के लिए दीन हमारे लिए भेजा गया था, ठीक है। किसी को कोई सवाल है इसके ऊपर? अच्छा आगे फरमाते हैं कि असल वजह इसकी ये है कि ये लोग मरकर जी उठने का एहतमाल ही नहीं रखते। वही पेज नंबर 475 के ऊपर शायद का तर्जुमा और खुलासे तफसीर से पढ़ रहे हैं कि यानी ये लोग आखिरत के मुनकर हैं, इसलिए कुफर को मूजिबे सजा ही करार नहीं देते और इसलिए उनकी हलाकत को कुफर का वबाल नहीं समझते, बल्कि उमूर इत्तेफाकिया में से समझते हैं, ठीक है। कल इसके ऊपर तफसीर से बात हुई थी कि ये जो मॉडर्न रिफॉर्मर्स, ठीक है, जो कि मुसलमानों को रिफॉर्म करने के लिए नहीं आते बल्कि इस्लाम को रिफॉर्म करने के लिए आते हैं, इनमें से कुछ जो होते हैं बदनीयत होते हैं, ठीक है ना, कुछ यानी बाकायदा काफिरों के एजेंट बन करके आते हैं ताकि दीन को मस करो, राइट, और इस दीन को नाकाबिले अमल बना दो, इस दीन को इनके दिमागों से जो है ना वो इनके इनको इनके जहनों को बदगुमान कर दो इस दीन से। तो कुछ जो है वो बदनीयत बन करके आते हैं, बदनीयत ही होते हैं, ठीक है ना। जैसे कि मिर्जा गुलाम अहमद कादियानी के बारे में कोई शक व शुबे की गुंजाइश नहीं है कि वो बदनीयत था, राइट, और इसी तरह के कुछ लोग और लोग भी होते हैं, लेकिन कुछ ऐसे भी होते हैं जो कि बदनीयत नहीं होते, बड़ी खैरख्वाही का जज्बा लेकर के आते हैं। इन्नमा नहनु मुस्लिहून, हम तो सुलह करने के लिए आए हैं, हम तो इसलाह करने के लिए आए हैं, ठीक है। लेकिन जो इसलाह करने के लिए जो लवाजमात होते हैं, राइट, इसलाह ऐसे ही नहीं कोई शुरू कर सकता ना कि हाँ भाई इसलाह का बेड़ा उठा लिया। हमारे यहाँ तो बेड़े उठाए जाते हैं ना इसलाह के, और इसलाह के जो है वो अलम बुलंद किए जाते हैं, है ना, और फिर चंद जो है वो और भी, यानी एक तो वो बेवकूफ, वो ज्यादा बड़ा बेवकूफ होता है जो कि अलम उठा रहा होता है इसलाह करने का, और उससे भी यानी कुछ और बेवकूफ होते हैं उससे कम दर्जे के, जो कि उसको फिर उसके पीछे वो ढोल बजाना शुरू कर देते हैं, कदम बढ़ाओ हम तुम्हारे साथ हैं, कदम बढ़ाओ हम तुम्हारे साथ हैं, ठीक है ना। तो फिर वो उनका लीडर बन जाता है और ये पीछे पीछे ढोल बजाते हुए उसके पीछे चलना शुरू हो जाते हैं, और ये क्या हो रहा है जी, ये उम्मत मुस्लिमा की इसलाह हो रही है ना। तो ये इसलाह का तरीका नहीं होता कि आप खड़े हो जाए अलम लेकर के और बाकी लोग ढोल बजा करके आपके पीछे कर चलना शुरू हो जाए, इसको इसलाह इसलाह का काम है, ये इसलाह का तरीका नहीं होता, ठीक है ना। इसलाह एक सबसे यानी अहम तरीन काम है करने का ना, तो अहम तरीन काम जो होता है तो उसके कुछ उसूल और जवाबित होते हैं ना। हमारे दफ्तर के छोटे छोटे से जिनको हम अहम काम कहते हैं तो उनके उसूल और जवाबित बनाए हुए होते हैं, राइट, बायलॉज बनाई हुई होती हैं, कोड ऑफ कॉन्डक्ट्स बनाए हुए होते हैं, है ना। तो ये छोटे छोटे जो अहम काम होते हैं उनके तो इतने सारे जो है वो उसूल और जवाबित है, और जो सबसे बड़ा काम है इंसानियत की इसलाह करना, इंसानियत को अल्लाह ताला के साथ जोड़ना और दुनिया के निज़ाम को दुरुस्त करना, इसके लिए कोई कवायद और जवाबित नहीं होंगे, हैं, ठीक है ना, अल्लाह ताला ने बनाए हैं। और वो कवायद और जवाबित जो है ना ये नबियों के نبیوں نے انہی قواعد و ضوابط کے مطابق کام کیا ہے, ٹھیک ہے نا؟ تو اصلاح کا طریقہ وہی صحیح ہوتا ہے جو کہ سنت کے مطابق ہو, ٹھیک ہے؟ کیونکہ سنت نبیوں کے عمل کو کہتے ہیں, نبیوں کے طریقے کو کہتے ہیں, ٹھیک ہے؟ تو اگر اس سنت کے خلاف آپ کو اصلاح کا طریقہ اختیار کریں گے تو اس سے اصلاح تو کوئی نہیں ہوگی, اس سے کیا ہوگا؟ فساد ہوگا, ٹھیک ہے؟ تو اس وجہ سے نا بہت سے ایسے لوگ بھی ہوتے ہیں کہ جو کہ بڑے خیر خواہ ہوتے ہیں, بڑی نیک نیتی کے ساتھ اصلاح کا بیڑا اٹھا لیتے ہیں, ٹھیک ہے, لیکن چونکہ جو سنت طریقہ ہے اس کے خلاف کام کر رہے ہوتے ہیں, اس وجہ سے وہ اصلاح جو ہوتی ہے نا وہ الٹا جو ہے وہ خرابی کا سبب بن جاتی ہے, ٹھیک ہے؟ تو اسی طریقے سے پھر کچھ لوگ جو تھے وہ انہوں نے ایسی باتیں کرنی شروع کر دیں کہ جی اینی تھنگ دیٹ کانٹراڈکٹس لاز آف نیچر, بھائی کون سی چیزیں ہوتی ہیں جو کہ لاز آف نیچر کو کانٹراڈکٹ کرتی ہیں؟ اب یہ ذرا آپ سے کوئز آپ کی پارٹیسپیشن کے لیے کلاس میں, کہ لاز آف نیچر کو کون سی چیزیں کانٹراڈکٹ کرتی ہیں, جن کو یہ کہہ رہے ہیں کہ اینی تھنگ دیٹ کانٹراڈکٹس دا لاز آف نیچر کین ناٹ بی پارٹ آف اسلامز سیکرڈ ٹیکسٹ, رائٹ؟ یعنی جو بھی قانون قدرت کو کانٹراڈکٹ کرتی ہیں, ان کو فالو نہیں کرتی ہیں, تو وہ اسلام کے جو مقدس تحریریں ہیں یا مقدس جو کتابیں ہیں وہ ان میں ہو ہی نہیں سکتی. وہ تو مقدس کتابیں کون سی ہیں؟ قرآن اور حدیث, رائٹ؟ تو کیا چیزیں ہوتی ہیں جو کہ لاز آف نیچر کو کانٹراڈکٹ کرتی ہیں؟ آپ سے یہ سوال کیا جا رہا ہے. جی خواتین کی طرف سے بھی کوئی جواب آ جائے تو پھر جی, کون لاز آف نیچر کو کیا چیزیں کانٹراڈکٹ کرتی ہیں؟ جنات کانٹراڈکٹ کرتے ہیں. ہاں بڑا اچھا جواب ہے حسن, جنات تو واقعی کانٹراڈکٹ کرتے ہیں لاز آف نیچر کو, ٹھیک ہے نا, یعنی نیوٹنز لاز آف نیچر, آئنسٹائنز لا, رائٹ؟ یہ تھیوری آف ریلیٹیوٹی, یہ کس کی ہے؟ یہ آئنسٹائنز تھیوری آف ریلیٹیوٹی ہے, رائٹ؟ نفس پرستی, اب ہر جگہ تو ہر چیز کو فٹ نہیں کیا جا سکتا نا, ہم کو ذرا سوچ سمجھ کے جواب دیں. لاز آف نیچر کو نفس پرستی کانٹراڈکٹ کرتی ہے, نہیں بھائی. جی جی اب آیا جواب, معجزہ مردوں کی طرف سے جواب دیا, معجزہ, رائٹ؟ یہ معجزہ جو ہوتا ہے یہ لاز آف نیچر ایز وی انڈرسٹینڈ دیم ان کو کانٹراڈکٹ کرتا ہے, ٹھیک ہے. اور دوسری چیز جو یہاں پہ فرمائی خواتین کی طرف, عذاب, رائٹ؟ جو اللہ کا عذاب آتا ہے, ٹھیک ہے نا, یہ بھی لاز آف نیچر کو کانٹراڈکٹ کرتا ہے, ٹھیک ہے. کرامت, کرامت اور معجزہ ایک ہی چیز ہوتی ہے, فرق صرف اتنا ہوتا ہے کہ معجزہ اس وقت کہتے ہیں جب وہ کسی نبی سے تعلق رکھتا ہو, رائٹ, نبی کے ہاتھ پر وہ چیز ہو تو اس کو معجزہ کہتے ہیں. اور اسی قسم کی کوئی چیز اگر کسی ولی کے ہاتھ پر ہو جو کہ نبی نہیں ہے, رائٹ, نان نبی ولی, تو اس کو کرامت کہتے ہیں, ٹھیک ہے. اسی طرح اینجلز, اسی طرح جنات, یہ بھی جو ہوتے ہیں وہ ہمارے فزیکل لاز آف نیچر کو کے مطابق نہیں ہوتے. یہ جنات جو ہے وہ سلیمان علیہ السلام کا واقعہ میں کیا ہے کہ جی وہ ملکہ سبا کا جو ہے وہ تخت لا کر کے دے, کون لا کر کے دے گا؟ تو عفریت من الجن نے کہا کہ میں بس آپ کی اس مجلس کے برخاست ہونے سے پہلے پہلے لا کے دے دوں گا. یعنی اس کے پاس کوئی کونکورڈ طیارہ تھا, کوئی اس کے پاس جو ہے وہ سپر سونک قسم کا جو ہے وہ اس قسم کا پلین تھا جو کہ جیٹ انجنس کے ذریعے سے جو ہے اس کو لے کر کے جاتا ملکہ سبا کے ملک میں, اور وہاں سے جو ہے وہ ان چیزوں کو کرینز کے ذریعے سے اٹھا کر کے لے کر کے آتا عرش کو, نہیں, رائٹ. وہ اس نے تو اڑ کر کے جانا تھا اور اپنے ہاتھوں پہ اٹھا کر کے لے کر کے واپس آ جانا تھا, جیسے بھی اس کے ہاتھ تھے, رائٹ. تو یہ تو ہمارے نیوٹنز لا آف نیچر کے مطابق تو نہیں ہے نا ساری چیزیں, یا آئنسٹائن وغیرہ ہیں. تو یہ ساری چیزیں جن کو کہ کہا جاتا ہے خرق عادت, خرق عادت, ٹھیک ہے, یعنی جو عادی چیزیں ہوتی ہیں نا, عادت والی چیزیں ہوتی ہیں جن سے کہ ہم عادی ہیں جن سے, رائٹ, وی آر یوز ٹو دیز تھنگس بیکاز وی کین فزیکلی پرسیو دیٹ اپنی آنکھوں سے, کانوں سے, ناک سے, ٹچ سے, رائٹ, فائیو سینسز سے پرسیو کر سکیں, تو وہ چیزیں جو ہوتی ہیں نا ہم ان کے عادی ہو جاتے ہیں, ٹھیک ہے. تو وہ ہم فزیکل لاز آف نیچر ان سے ریلیٹڈ باتوں کو کہہ دیتے ہیں, ٹھیک ہے. تو جو چیزیں ان کے مطابق نہیں ہوتی, ان سے مقید نہیں ہوتی, وہ مینلی دو ہوتی ہیں, ایک تو معجزے کرامت, ٹھیک ہے, اور دوسری چیز ہوتی ہے اللہ کا عذاب, ٹھیک ہے. جب اللہ کا عذاب آتا ہے تو وہ یعنی باؤنڈ نہیں ہوتا اس سے, ٹھیک ہے, ان لاز آف نیچر سے, ان کے بغیر بھی اللہ کا عذاب آ جاتا ہے کبھی اللہ تعالیٰ انہی اسباب کو استعمال کرتے ہوئے. جیسے کہ ارتھ کویک آتا ہے تو ارتھ کویک سے ہزاروں لاکھوں لوگ مر جاتے ہیں, لیکن ارتھ کویک کی جو فزیکل کازز کیا ہوتے ہیں کہ جی ٹیکٹونک پلیٹس ہوتی ہیں, ارتھ کرسٹ کے نیچے تھوڑا سا نیچے والے حصے میں جاتے ہیں ارتھ کرسٹ کے اندر ہی, تو وہاں پہ جو ہے وہ ٹیکٹونک پلیٹس ہوتی ہیں تو وہ ذرا سا وہ ہل جاتی ہیں وہ ایک دوسرے کے اوپر نا, وہ جیسے کہ آپ آج کل امید ہے کہ کچھ لوگ برتن سرتن دھوتے ہوں گے گھروں کے اندر ہے نا, وہ جب لاک ڈاؤن کمپلیٹ ہوتا ہے تو پھر تو ہاؤس بوائے اور میڈز وغیرہ نہیں آ سکتی ہیں نا, تو وہ امید ہے کہ کچھ مرد حضرات بھی برتن دھوتے ہوں گے, خواتین کو تو ویسے ہی اندازہ ہوگا. تو برتن دھو دھو کر کے نا پھر جب برتنوں کو ایک کے اوپر ایک جا کر کے آپ رکھتے ہیں سکھانے کے لیے, پھر کہیں جا کر کے آپ ریک کے اندر اس کو سیٹ کرتے ہیں, ٹھیک ہے نا, تو وہ جو آپ برتنوں کو ایک کے اوپر ایک رکھتے ہیں نا تو پھر وہ پلیٹ ایک کے اوپر سیٹل ہو جاتی ہیں. اب آپ ان میں سے کسی ایک پلیٹ کو بھی اگر ہلا دینا تو وہ ساری پلیٹ جو ہے نا دھڑ 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 کر کر کے جو ہے وہ ہو سکتا ہے نیچے ہی گر جائیں ٹوٹ ہی جائیں, ٹھیک ہے نا. تو اس طریقے سے پلیٹس جو ہیں وہ ارتھ کرسٹ کی وہ ایک کے اوپر ایک سیٹل ہوئی بھی ہیں, تو وہ پلیٹس جو ہوتی ہیں وہ کھسک جاتی ہیں. کھسکنے سے کیا ہوتا ہے کہ ان کے اوپر جو پورا کا پورا زمین ریسٹ ہوئی بھی ہوتی ہے وہ پوری کی پوری زمین ہلنا شروع ہو جاتی ہے, ٹھیک ہے نا. اور وہ جب زیادہ ہو جائے تو پھر بڑا ارتھ کویک آ جاتا ہے, چھوٹا موٹا تو ہر وقت ہی ہوتا رہتا ہے, ٹھیک ہے. ٹریمرز جو ہے نا وہ تو ہر وقت ہی ہوتے رہتے ہیں, ہمیں پتہ بھی نہیں لگتا کیونکہ وہ اتنے چھوٹے لیول کے ہوتے ہیں. لیکن یہ جو ہے وہ فزیکل مینز ہیں, فزیکل کازز ہیں ارتھ کویک کے. لیکن قرآن اور حدیث ہمیں کیا بتاتی ہے کہ یہ جو ٹیکٹونک پلیٹس ہیں نا, یہ ٹیکٹونک پلیٹس ہلانے والا جو ہے وہ اللہ تعالیٰ کی ذات ہوتی ہے. اللہ تعالیٰ اس کو فرشتوں کے ذریعے سے ہلواتے ہیں, جاؤ جا کر کے وہاں پر وہاں کی پلیٹ کو نا ذرا زیادہ دھکا دے کر کے آ جاؤ, اس کو ذرا زیادہ کھینچ کر کے آ جاؤ, ٹھیک ہے. تو وہ پھر میجر ارتھ کو ایک بن جاتا ہے جس کے اندر پھر لاکھوں کروڑوں لاکھوں لوگ جو ہیں وہ یا ہزاروں لوگ پھر لقمہ اجل بن جاتے ہیں. تو یہ جو ہے نا یہ ان ساری باتوں کو آپ لاز آف نیچر یعنی فزیکل لاز آف نیچر سے ایکسپلین نہیں کر سکتے. تو کچھ لوگوں نے پھر سائنس ذرا تھوڑی سی زیادہ جب اس وقت ڈیولپ ہونی شروع ہوئی تو انہوں نے کہا جی کہ یہ تو یعنی ہمارا دین جو ہے یہ تو سائنس سے سمجھ بھی نہیں آتا, تو اب سائنس کو کیا چینج کرتے, انہوں نے اپنے دین کو ہی چینج کرنا شروع کر دیا, ٹھیک ہے. بے شک خیر خواہی کی نیت سے ہی چینج کیا لیکن طریقہ تو ایسا ہی نہیں تھا نا. تو عذاب کے اور معجزے کے پھر وہ انکار کرنے والے بن گئے ایسے لوگ, ٹھیک ہے. جیسے کہ آج کل بھی یہی معاملہ چل رہا ہے کہ جی یہ جو بیماریاں شماریاں آئی ہوئی ہیں ان کا کوئی جو ہے وہ بے پردگی بے حیائی اور عقیدے کی خرابی وغیرہ کے ساتھ کوئی تعلق نہیں ہے. البتہ اس کے اندر فائن لائن بھی ہے, ٹھیک ہے, بلکہ ایک سے زیادہ فائن لائنز ہیں. ایک فائن لائن تو اس کے اندر یہ ہے کہ جیسے کہ کلاس میں ڈسکس ہوا تھا کہ جب یہ عذاب آتے ہیں نبی علیہ السلام کی امت کے لوگوں کے اوپر, چاہے وہ امت اجابت والوں پر آئیں چاہے وہ امت دعوت والوں پر آئیں, ہیں تو نبی علیہ السلام کی امت نا ساری کی ساری جو کہ دنیا میں اس وقت موجود ہے, ٹھیک ہے. تو اس امت کے اوپر جو عذاب آتے ہیں نا تو اس کے اندر جو ہے وہ بالکل کلیئر ڈسٹنکشن نہیں ہوتی کہ جو بد کردار ہے وہ مرے گا اور جو نیکوکار ہے وہ نہیں مرے گا, یہ ڈسٹنکشن نہیں ہے اس امت کے اندر, ٹھیک ہے نا. جیسے کہ وہ قربانی والی ڈسٹنکشن بھی اب ختم ہو گئی کہ آگ آئے گی قربانی کو جلا دے گی پتہ لگ جائے گا کسی کو بولے کسی کو بول نہیں ہو, تو اس امت کے اندر یہ ڈسٹنکشن بھی نہیں ہے. تو اس کے اندر فائن لائن یہ ہے کہ آپ کو یہ بات بھی ساتھ ساتھ بتانی ہوتی ہے کہ بھائی جب عذاب آتا ہے نا تو اس کا شکار جو ہے وہ نیکوکار بھی ہو جاتے ہیں, ٹھیک ہے نا, لیکن ان کے ساتھ معاملہ جو ہے وہ ان کے جب ان کو اٹھایا جائے گا تو ان کے نیتوں اور ان کے اعمال کے ساتھ ان کا معاملہ ہوگا. اس کے اندر ایک اور فائن ایک اور جو ہے وہ یعنی میسج یہ بھی ہوتا ہے کہ جو نیکوکار ہے نا تو ان کو بھی جو ہے وہ بے شک وہ اپنے طور پر نیکی کر رہے ہیں اور تھوڑا بہت جو ہے وہ لوگوں کو روک بھی رہے ہوتے ہیں برائی سے, امر بالمعروف اور نہی عن المنکر کر بھی رہے ہوتے ہیں, تو پھر تو وہ نیکی کی ہی ڈیفینیشن میں آتے ہیں, نیکوکاروں میں ہی شمار ہوتے ہیں. لیکن اگر وہ یہ کام ذرا زیادہ آرگنائز طریقے سے کر رہے ہوتے, ذرا زیادہ محنت اور جذبے سے کر رہے ہوتے, ٹھیک ہے نا, ذرا زیادہ قربانی سے کر رہے ہوتے, یعنی کر تو رہے ہیں قربانی کے ساتھ لیکن اس سے زیادہ قربانی کے ساتھ کر رہے ہوتے, تو دنیا کے اندر برائیوں کی ایسی جڑیں نہ پکڑی ہوتی, ठीक है ना, बुराइयों ने ऐसे जड़ ना पकड़ी होती, बुराई जो है वो इतनी ज्यादा जो है वो आम ना हो जाती कि अजाब का सबब बन जाती। ठीक है, जैसे कि खुलफाए राशिदीन के जमाने में, राइट, वो जो जलजला आया था मदीना मुनव्वरा के अंदर, तो फिर वो क्या हुआ था, लोग मरे थे, नहीं मरे थे ना, वो कैसे खत्म हुआ था, उमर फारूक रज़ियल्लाहु ताला अन्हु ने राइट जमीन के ऊपर पैर मारा कि ए जमीन, क्या उमर ने तेरे ऊपर इंसाफ कायम नहीं किया, राइट। तो जब उमर फारूक रज़ियल्लाहु ताला ने फरमाया और वाकई उन्होंने इंसाफ कायम किया हुआ था, राइट, सहाबा कराम ने जो है वो उमर फारूक रज़ियल्लाहु ताला को अपना अमीर माना था, उनकी मान करके चलते थे, राइट, एक डिसिप्लिन तरीके से जिंदगी के अंदर इबादतें भी करते थे, मामलात भी अंजाम देते थे, अल्लाह की किताब के फैसलों को हर चीज के ऊपर मुकद्दम भी रखते थे, राइट। तो उस मौके पर क्या हुआ कि आता हुआ जलजला रुक गया, अल्लाह ताला ने दिखाना था ना कि देखो जब उमर फारूक रज़ियल्लाहु जैसा इंसाफ कायम किया जाएगा ना दुनिया के अंदर, तो जलजले जो है वो इस तरीके से रोक दिए जाएंगे, राइट। आग निकलती है, एक सहाबी को एक चादर देते हैं कि जाओ जाकर इस आग को वापस, जहां से निकली है वहां वापस करके आओ, राइट। तो वो सहाबी जाते हैं, उमर फारूक रज़ियल्लाहु के दौर की बात है ना ये, और जाकर के कपड़े से जैसे हंटर मारा जाता है ना, उसी तरह इस तरीके से आग को मार मार करके जिस गार से वो आग निकल रही थी, क्योंकि वो सारे वॉल्केनिक पहाड़ है मदीना मुनव्वरा के, राइट, तो वॉल्केनिक पहाड़ के किसी गार के अंदर जो है वो उस आग को अंदर डाल करके वापस आते हैं। अब ये सब फिजिकल कॉजेज है ना, ये फिजिकल कॉजेज जो है वो अल्लाह ताला जब बड़े पैमाने के ऊपर कोई कुर्बानी देता है, अपने नफ्स को कुचलता है, और एक इज्तिमाई शक्ल में जब ये काम होता है ना, तो अल्लाह ताला फिर इंसानों को इन चीजों के ऊपर भी फिर दस्तरस दे देते हैं, ठीक है। लेकिन इसके अंदर भी एक्सेप्शन होती हैं। उमर फारूक रज़ियल्लाहु ताला अन्हु ही के जमाने में शाम के अंदर ये वबा फैली थी, ताउन फैला था, जिसके अंदर बहुत सारे सहाबे भी जो है वो लुकमा जल बन गए थे, ठीक है। तो ये सब जो है ना, ये सब अब डिटेल्स हैं इनके अंदर कि किस वजह से क्या हो रहा है, किस वजह से क्या नहीं हो रहा। तो ये सब डिटेल्स होती है ना, ये आम लोगों के फिर ये आसानी से समझ में नहीं आती, ठीक है, कि भाई किस किस को, हाउ डू यू एक्सप्लेन दिस, हाउ डू यू एक्सप्लेन दैट, राइट। इतनी सारी इसके अंदर वेरिएशन होती हैं कि एक आम आदमी जो कि यानी कोई घर का काम करने वाली खातून है, कोई कोई बच्चों के स्कूल में पढ़ाने वाली जो है वो टीचर है, राइट, या कोई जो है वो कंप्यूटर साइंटिस्ट है, कोई जो है वो लॉयर है, कोई जो है, वो उन लोगों के ना इतनी तफसीलात जो है वो समझ में नहीं आ रही होती। इस वजह से इन चीज़ों को समझने के लिए जो है वो जो मशायख होते हैं ना, उनसे जो है ये डायरेक्शन, ये गाइडेंसेस जो होती है ना, वो लेनी पड़ती हैं, वरना फिर इंसान के जहन के अंदर बहुत से जो है वो डाउट्स क्रिएट होने शुरू हो जाते हैं, और उससे जो है वो उसका दीन, उसका अकीदा जो है वो खराब होना शुरू हो जाता है। और आखिरी बात ये भी है कि ये जो बातें हमें समझाई जा रही होती है ना क्लासेस के अंदर, तो अब इन बातों का मतलब ये नहीं है समझाने का कि अब आप जो है ना वो हंटर लेकर के दूसरों के पीछे पड़ जाएं, कि अब जो है वो आपने एक बात सुनी और उसको सुन करके जो है ना वो जा करके वो हर एक को जो है ना वो सारी बातें जो है वो इसी यानी गोया के यानी सुनने वाले जो हैं वो फिर अब कुफर के फतवे देना शुरू हो जाए, फलाना काफिर, फलाना काफिर, फलाना काफिर, फलाना ये, फलाना वो, इस तरह के, राइट। तो ये इसलिए नहीं समझाई जा रही है कि अब आप जाकर के जो है वो लोगों के ऊपर कुफर के फतवे लगाना शुरू कर दें, या घरों के अंदर जो है वो बहस मोबाइल से करना शुरू कर दें, ठीक है ना भाई। ये एक अपनी इस्लाह की नीयत से ये सारी बातें की जा रही हैं, ठीक है ना, अपनी हिफाजत की नीयत से ये सारी बातें की जा रही हैं, ठीक है, ताकि हम अपने ईमान की हिफाजत के लिए जो है वो जरा चौकन्ना हो जाएं, अपने औलादों के ईमान की हिफाजत के लिए चौकन्ना हो जाएं, ठीक है ना। तो दूसरों के ऊपर कुफर के फतवे लगाने के लिए पहली बात तो ये काम आप, ये हमारा ही नहीं, ये काम तो उलमा का काम है, बड़े जो मुफ्ती हजरात होते हैं, बड़े इदारे होते हैं, उनका ये काम होता है कि भाई किसके ऊपर कुफर का फतवा लगाना है, किसके ऊपर नहीं लगाना, ये हम आपका तो काम है ही नहीं। दूसरी बात ये कि अपनी इस्लाह के लिए भी जो करना होता है ना, तो अपनी इस्लाह के लिए फिर आप ये कहें कि नहीं जी मैं जो घर के अंदर बोल रहा था तो मैं तो अपनी इस्लाह के लिए ही बोल रहा था। भाई अपनी इस्लाह के लिए बोलना जरूरी को थोड़ी होता है कि अब आप जो है वो एक हंगामा खड़ा कर दें घर के अंदर जा करके कि हाँ भाई मैं तो अपनी इस्लाह के लिए बोल रहा था। भाई इस्लाह के लिए जो होता है ना, अकल को ज़्यादा इस्तेमाल करना होता है, अपने दिमाग को ज़्यादा इस्तेमाल करना होता है, ज़ुबान को कम इस्तेमाल करना होता है, ठीक है ना। ये तो एक क्लासरूम है ना, क्लासरूम में बैठ कर खामोश मुराकबा करना शुरू हो जाऊँ, ठीक है, कि हाँ भाई ज़ुबान को कम इस्तेमाल करना चाहिए, तो क्लास में भी मुराकबा कर लेते हैं फिर, राइट। भाई क्लास में तो आपको जुबान से समझाना है चीज़ों को, तो इस वजह से आज इस बोल रहा है जुबान से, लेकिन इसका मतलब ये नहीं है कि अब आप सुन करके जो है वो घर के अंदर जाएं और आप भी जुबान इस्तेमाल करना शुरू कर दें, उसकी इसलाह करनी है, इसकी मिशौर साहब जो है वो बेगम की इसलाह करना शुरू हो गए और बेगम साहब जो है शौर की इसलाह करनी शुरू हो गई और सब जो है वो एक दूसरे की इसलाह करना शुरू हो गए जुबान से। नहीं, ऐसे नहीं करना है, ठीक है। जो एक्चुअली इसलाह का तरीका होता है ना, जो एक्चुअली अमल होता है इसलाह का, उसके अंदर खामोशी ज्यादा, फिक्र ज्यादा, सॉरी हाँ खामोशी ज्यादा, फिक्र ज्यादा। फिक्र जो होता है वैसे भी खामोशी के साथ ही हो सकती है, राइट। जुबान के चलाने के साथ फिक्र ज्यादा नहीं हो सकती, ठीक है। दुआएं ज्यादा और जुबान का इस्तेमाल कम, ठीक है। फिक्र ज्यादा, दुआएं ज्यादा, ठीक है, खामोशी ज्यादा, जुबान का इस्तेमाल कम, ये होता है इस्लाह का सुन्नत तरीका, ठीक है। तो ये बातें सुन करके कि हाँ भाई वो कल जो गामदी साहब के बारे में बताया था तो अब लगे हुए हैं गामदी साहब के बारे में जो है वो बोले चले जा रहे हैं, या फिर जो है वो सर सैयद अहमद खान के बारे में बता दिया था क्लास के अंदर तो अब सर सैयद अहमद खान के बारे में जो है वो बहस मुबहस शुरू कर दिया उठा के घर के अंदर। इससे कोई फायदा नहीं होगा, ठीक है ना, इससे घर के अंदर खाम खा के फसाद पैदा होंगे और जो है वो लोग जो है ना और ज्यादा आपसे बदजन होंगे बजाय इसके कोई फायदा होता, ठीक है। उम्मीद है कि बातें कुछ समझ में आ रही होंगी। कोशिश क्या करें कि यानी बेसिकली जो है ना वो ये जो एक घंटे की क्लास होती है ना ये बहुत पैक्ड क्लास होती है, ठीक है ना। तो इसमें आपको ज्यादा जो है वो बताने की कोशिश की जा रही होती है, लेकिन इस हादिस की अपनी भी एक्सपेक्टेशन ये नहीं है कि आपको एक एक बात बिल्कुल क्लियरली समझ भी आ रही होगी, इतना आसानी से नहीं समझ में आती हैं बातें, ठीक है ना। ये सालों की सीखी हुई बातें, राइट, बहुत कुछ किया गया है, अल्लाह ताला ने बातें जो अता करी है ना, तो अब ये एक घंटे के अंदर जो एक एक्सट्रीम कंप्रेस्ड फॉर्म के अंदर जो आपको दी जा रही है ना, अब ये आपको ऐसे समझ में नहीं आएंगी। इसके लिए आपको थोड़ा वक्त और भी देना पड़ेगा, जरा इसके ऊपर गौर करना पड़ेगा, सोचना पड़ेगा, और ये जो रिकॉर्डिंग की नेमत अल्लाह ताला ने अता फरमाई है, इस रिकॉर्डिंग की नेमत को भी थोड़ा सा इस्तेमाल करना पड़ेगा, ठीक है। तो और फिर पूछना, राइट, अपने माहौल में इसको कैसे इम्प्लीमेंट करना है, अपने घराने में इसको कैसे इम्प्लीमेंट करना है, ये तो एक अलग ही चीज है। इसके लिए तो इंटरेक्शन की जरूरत पड़ती है, राइट, पूछने की जरूरत पड़ती है। ऐसे थ्योरी एक अदरवाइज जीरो क्लास है, ये आपके लिए एक थ्योरी की हैसियत रखती है, ठीक है ना, क्योंकि इस क्लास के अंदर आप अपने ज़ाती अहवाल नहीं डिस्कस कर सकते, राइट, अपने घर की चीजें नहीं पूछ सकते। तो बेसिकली दिस क्लास इज ए थ्योरी, ठीक है ना। इस थ्योरी को प्रैक्टिकल में कन्वर्ट करने के लिए एक इंटरेक्शन की जरूरत होती है, पूछने की जरूरत होती है, ठीक है ना। तो जो लोग बगैर पूछे थ्योरी को इम्प्लीमेंट करना शुरू कर देते हैं ना, फिर नुकसान खाते हैं, ठीक है। आगे फरमाया कि तो यानी और जब ये लोग आपको देखते हैं तो बस आपसे तमस्खुर करने लगते हैं, वह इधर अव का तखीदू नका अल्ला हुआ, तमस्खुर करने लगते हैं आपसे और कहते हैं कि क्या यही बुजुर्ग हैं जिनको खुदा ताला ने रसूल बनाकर भेजा है, ठीक है। यानी ये वही हाजल्लदी वाफुल्लाह रसूला, यानी ऐसा गरीब आदमी रसूल नहीं होना चाहिए। अगर रिसालत कोई चीज है तो कोई रईस मालदार होना चाहिए था, बस ये रसूल नहीं है, क्योंकि वही उनकी निगाहों के अंदर माल की अहमियत थी, राइट, दुनियावी जो है वो चकाचौंध इनकी अहमियत थी। तो रसूल जैसी अहम चीज जो है ना वो गरीब कैसे हो सकता है, वो तो कोई मालदार किस्म का इंसान होना चाहिए था, ठीक है। जैसे कि आज के दौर के अंदर हमारी निगाहों में किसकी ज्यादा अहमियत है, ठीक है, माल की तो है अहमियत, लेकिन इससे भी ज्यादा एक चीज है जिसके कि हमारी निगाहों में अहमियत है जिसकी, तो इस वजह से ना हम भी दीनदारों में वो चीज तलाश करते हैं माल के अलावा। माल तो वो लोग भी तलाश करते थे, हम माल के अलावा और क्या चीज तलाश करते हैं जी, आपसे कोई क्वेश्चन, माल के अलावा हम और क्या चीज तलाश करते हैं दीनदारों में जी, माल होता तो हम फिर उनकी दीन को मानते नहीं। आप तो बहुत नेक हैं जब भी आप इल्म तलाश करते हैं, इल्म तो मतलब रसूल के अंदर इल्म जो है ना, या रसूल के जो वरसा हैं वो इल्म तो उनके अंदर होगा तभी वो वरसा बनेंगे, राइट। तो इल्म तलाश करना कोई बुरी बात नहीं है, इल्म तलाश करना तो अच्छी बात है, राइट, लेकिन हम तो यहाँ पे अच्छी बात की बात नहीं कर रहे ना, हम ग्लैमर तलाश करते हैं। فالوورز تلاش کرتے ہیں جس کے پیچھے زیادہ بڑا مجمع لگا ہوا ہے. ہاں یہ بھی ٹھیک ہے, اچھا جواب ہے. عزت نہیں, عزت تو اللہ تعالیٰ نے اپنے نیک لوگوں کو دی ہوئی ہوتی ہے. لچک بھی تلاش کرتے ہیں, ہاں لچک بھی بہت تلاش کرتے ہیں واقعی. فلیکزیبلٹی ان کے اندر زیادہ ہونی چاہیے. رتبہ, گنجائش ہو, گلیمر. گلیمر صحیح جواب ہے, مطلب گلیمر سے کون سے والے گلیمر مراد ہے؟ کوئی فیشن شو کرتے ہوں گے وہ شیر صاحب, تب ہم ان کو مانیں گے. فیم, ہاں انگلش, رائٹ. ہم رسول کے اندر یا رسول کے جو رسول ہوتے ہیں یعنی علماء کرام, ہم ان کے اندر انگلش تلاش کرتے ہیں, ہے نا. جتنا اچھے ایکسنٹ سے انگلش بولتا ہو اتنا زیادہ ہمیں ان کا دین پسند آتا ہے, ہے نا. امریکن ایکسنٹ میں بولتا ہو تو پھر تو کیا ہی بات ہے. پاکستانی بھی اگر ذرا پاکستانی ایکسنٹ کے ساتھ بھی انگلش بولتا ہوں نا تو وہ کسی مدرسے کے پڑھے ہوئے مولانا صاحب کے مقابلے میں ہمارے لیے زیادہ اٹریکٹیو ہوگا, اور اگر وہ امریکن ایکسنٹ میں انگلش بولتا ہو تو پھر وہ 10 times مور اٹریکٹیو ہوگا, اور پھر اگر وہ برٹش ایکسنٹ کے اندر انگلش بولتا ہو تو پھر تو 20 times زیادہ اٹریکٹیو ہوگا ہمارے لیے, رائٹ. اور اس کا دین جو ہے نا, پھر تو بس یہی تو دین ہے, رائٹ. اصل دین تو ہوتا ہی وہ ہے جو کہ انگریزی میں پیش کیا جائے, رائٹ, اور برٹش ایکسنٹ والی انگریزی میں پیش کیا جائے, ٹھیک ہے. اس کی وجہ کیا ہے؟ کیونکہ ہمارے جو ہماری نگاہوں میں مال کے علاوہ اور بھی چیزیں, رائٹ, کیونکہ ہم ذہنی غلام ہیں نا برطانوی سامراج کے, رائٹ, اور امریکیوں کے ذہنی غلام ہیں نا, تو اس وجہ سے ہم وہی چیز تلاش کرتے ہیں اس بندے کے اندر جو کہ ہماری اس غلامی سے کوئنسائڈ کرتی ہو, میچ کرتی ہو اس غلامی سے, ٹھیک ہے نا. اور پھر دنیاوی ایجوکیشن, ہاں وہ بھی اس کے ساتھ ساتھ سائنس بھی آتی ہو دنیاوی طور پہ, جو ہے وہ پڑھے لکھے بھی ہوں اور جو ہے وہ ذرا کچھ ٹٹ پٹ وغیرہ اس طرح کی بھی کرتے رہتے ہوں, ٹھیک ہے. تو یہ چیزیں ہم تلاش کرتے ہیں. وہ لوگ جو تھے نا, وہ ان کے زمانے میں تو انگریزی ہوتی نہیں تھی, ان کے یہاں تو تھی سب سے بڑی, ان کو تو اپنی زبان ہی کے اوپر سب سے زیادہ فخر تھا, ٹھیک ہے نا. تو وہ کہاں سے کسی اجمی زبان والے کو امپورٹنس دیتے, ٹھیک ہے. لیکن ہمارے ساتھ ایسا نہیں ہے, تو بلکہ انڈینز کے ساتھ تو شاید اتنا مسئلہ نہ ہو. یاد ہے جب امریکہ گیا تھا تو وہاں پر ایک چیز عجیب نوٹ کری, شروع میں بالکل ابتدائی میں نوٹ کری کہ جو پاکستانی ہوتے ہیں وہ جب امریکہ پہنچتے ہیں نا تو سب سے پہلے جو چیز ان سے چھٹتی ہے نا وہ اردو زبان ہوتی ہے, رائٹ. سب سے پہلے اردو زبان کو خیر آباد کہہ رہے ہوتے ہیں, ٹھیک ہے. حالانکہ گجراتی ماشاء اللہ وہ بھی تو سب کانٹیننٹ کے رہنے والے ہیں, گجراتی جو ہیں وہ اپنی گجراتی کو نہیں چھوڑتے, ہے نا. تو جو اردو بولنے والے ہوتے ہیں وہ سب سے پہلے اردو زبان کو جو ہے وہ چھوڑتے ہیں اور انگریزی کی ٹٹ بٹ شروع کرتے ہیں اپنے خصوصاً بچوں کے ساتھ. وہ اصل میں ہم پاکستان کے اندر رہتے ہوئے بھی یہی حرکت کر رہے ہوتے ہیں, وہ تو باہر جانے کا موقع ملتا ہے تو پھر ظاہر ہے پھر اور بھی ماحول کا اثر جو ہے وہ تیزی کے ساتھ پڑتا ہے. تو یہ سب جو ہے نا, یہ ذہنی غلامی کی اصل میں نشانیاں ہیں, اگر ہم ان پر مضبوطی سے. اچھا ہاں, تو اب یہ کہتے ہیں کہ جی اس شخص کی جادو بیانی اس غضب کی ہے کہ اس نے تو ہم کو ہمارے معبودوں سے ہٹائی دیا ہوتا اگر ہم ان پر مضبوطی سے قائم نہ رہتے, ٹھیک ہے. جادو بیانی کا کیا مطلب ہے کہ یہ نہیں شولہ بیانی نہیں, ٹھیک ہے. شولہ بیانی جو بڑے زوردار قسم کے مقرر ہوتے ہیں اور بہت تیز اور بہت زبردست قسم کے اشعار کے ساتھ اور لفاظی کے ساتھ جو ہے وہ بیان کر رہے ہوتے ہیں, نبی علیہ الصلوۃ والسلام کا ایسا بیان نہیں ہوتا تھا, ٹھیک ہے. لیکن آپ صلی اللہ علیہ وسلم کے الفاظ کی جو چوائس ہوتی تھی نا, جو یعنی بہت کم الفاظ ہوتے تھے لیکن اتنے بہترین الفاظ ہوتے تھے کہ عربوں کے اوپر وہ اثر کیا کرتے تھے بہت, ٹھیک ہے. تو اس وجہ سے نا اس کو یہ لوگ جادو بیانی کہتے تھے. قرآن کے الفاظ, رائٹ, سب سے بہترین جو ہے وہ الفاظ قرآن کے ہیں. پھر اس کے بعد نبی علیہ الصلوۃ والسلام کے جو اپنے جو الفاظ ہوتے تھے, جوامع الکلم, رائٹ, کہ جیسے سمندر کو کوزے میں بند کر دیا ہو, تو ان کے اندر ایک جادوئی کیفیت ہوتی تھی. جادوئی کیفیت یہ لوگ کیوں کہتے تھے اس کو؟ کیونکہ نبی علیہ الصلوۃ والسلام کے انہوں نے ساحر بھی تو کہا تھا نا, تو ساحر کیوں کہتے تھے؟ اس کی وجہ یہ نہیں ہوتی تھی کہ نبی علیہ الصلوۃ والسلام سے ان کو کوئی شبہ تھا کہ یہ کوئی جادوئی اعمال وغیرہ کرتے ہیں, یہ تو ان کو پتا تھا کہ یہ جادوئی اعمال نہیں کرتے ہیں, لیکن ان کے کلام کے اندر ایسا اثر ہوتا تھا جیسا کہ جادو کے اندر اثر ہوتا ہے, کہ بندہ جو ہوتا ہے نا وہ تبدیل ہو جاتا ہے, بندے کی سوچ بدل جاتی ہے, بندے کی یعنی زندگی کا رخ بدل جاتا ہے. تو یہ اثر جو ہوتا ہے نا وہ جادو کے اندر ایسا اثر ہوتا ہے, اس وجہ سے یہ لوگ نبی علیہ السلام کو جادوگر کہتے تھے اور آپ صلی اللہ علیہ وسلم کے کلام کو جو ہے وہ سحر کہا کرتے تھے. ٹھیک ہے, تو اس شخص کی جادو بیانی اس غضب کی ہے کہ اس نے تو ہم کو ہمارے معبودوں سے ہٹا ہی دیا ہوتا اگر ہم ان پر مضبوطی سے قائم نہ رہتے, یعنی ہم تو ہدایت پر ہیں اور یہ ہم کو گمراہ کرنے کی کوشش کرتا تھا. اللہ تعالیٰ ان کی تردید کے لیے فرماتے ہیں کہ یہ ظالم اب تو اپنے آپ کو ہدایت یافتہ اور ہمارے پیغمبر کو گمراہ بتلا رہے ہیں, اور مرنے کے بعد جلد ہی ان کو معلوم ہو جائے گا جب عذاب کا معائنہ کریں گے کہ کون شخص گمراہ تھا. ٹھیک ہے, انکاد لیضلنا عن آلہتنا لولا ان صبرنا علیہا وَسَوْفَ يَعْلَمُونَ حِينَ يَرَوْنَ عَذَابَ مَنْ أَضَلُّ سَبِيلًا. ٹھیک ہے, ترجمے میں اس کے اوپر بات ہو چکی تھی. آیا وہ خود یا نعوذ باللہ پیغمبر, یعنی کون جو ہے وہ اضل سبیلا ہے. اس میں ان کے بےہودہ اعتراض کے جواب کی طرف بھی اشارہ ہے کہ نبوت اور مالداری میں کوئی جوڑ نہیں, مالدار نہ ہونے کے سبب نبوت سے انکار جہالت و گمراہی کے سوا کچھ نہیں ہے. ٹھیک ہے, کہ وہ مالدار نہیں ہے اس وجہ سے نبی نہیں ہے, تو یہ جہالت اور گمراہی ہے. بھائی نبی جو ہوتا ہے نا اس کے پاس فزیکل ایسٹس نہیں ہوتے. آج کل زکوۃ کا بھی کافی لوگ نکال رہے ہوتے ہیں, رمضان المبارک میں زکوۃ کے اوپر بات بھی بہت ہوئی ہے. ٹھیک ہے, تو اس وجہ سے نا یہ کانسیپٹ بھی تو ہمیں ہونا چاہیے نا کہ جی یہ فزیکل ایسٹس کیا ہوتے ہیں, جن کو ٹینجیبل ایسٹس بھی کہا جاتا ہے. ٹھیک ہے, یہ فزیکل اور ٹینجیبل ایسٹ جو ہوتے ہیں نا وہ یوزلی جو ہے وہ سونا چاندی. ٹھیک ہے, کوئی آپ کی جو ہے وہ زمین ہے, پلاٹ ہے, کوئی عمارت ہے, رائٹ, کوئی آپ کے پاس جو ہے وہ مویشی ہیں, جانور وغیرہ یا اس قسم کی اور اس طرح کی چیزیں. تو یہ جو ہے نا یہ فزیکل ایسٹس کہلاتے ہیں نا, ٹینجیبل ایسٹس بھی ان کو کہتے ہیں. ٹھیک ہے, تو جو نبی ہوتا ہے نا وہ پہلے بھی ایکچولی بات ہو چکی ہے کہ اللہ تعالیٰ نے ایز این ایکسیپشن صرف سلیمان علیہ السلام اور داؤد علیہ السلام کو یہ دنیا کی حکمرانی دی تھی. ٹھیک ہے نا, باقی جو نبی تھے ان میں ایک ہی اصول چلتا رہا کہ ان کے پاس دنیا کی مال و دولت چکا چوند وغیرہ نہیں ہوتی تھی. ٹھیک ہے, تو پھر نبیوں کے پاس کیا چیز ہوتی ہے آفر کرنے کے لیے لوگوں کو, رائٹ. نبی کچھ دینے کے لیے آتا ہے نا, نبی لینے کے لیے تو نہیں آتا, دینے کے لیے آتا ہے نا. کیا ہوتا ہے اس کے پاس دینے کے لیے, وہ یہ فزیکل ایسٹس نہیں ہوتے, یہ ٹینجیبل ایسٹس آج کل کی فائنانس اور اکنامکس کی لینگویج میں ٹینجیبل ایسٹس والی چیزیں نہیں ہوتی, بلکہ اس کے پاس جو ہوتی ہیں نا وہ انٹینجیبل ایسٹس ہوتے ہیں. ایکچولی آج کل کی اکانومی نے اس کو بھی ریکگنائز کیا ہے, انٹینجیبل ایسٹس. یہ کیا ہوتے ہیں یہ انٹینجیبل ایسٹس, یہ نبی کا علم ہوتا ہے. ٹھیک ہے, جو اللہ تعالیٰ نے اس کو عطا کیا ہوتا ہے براہ راست, صرف جبرائیل علیہ السلام کو واسطہ بنا کر کے, یا براہ راست بغیر کسی واسطے کے اس کے دل کے اوپر جو اللہ تعالیٰ جو ہے وہ الہامات فرما رہے ہوتے ہیں, ان سے نبی کو علم حاصل ہوتا ہے. وہ علم جو ہے نا وہ انسانوں کو نبی پہنچانے کے لیے آتا ہے. معرفت کا علم, اللہ کا علم, حقیقت کا علم, ماضی کا علم, حال کا علم, مستقبل کا علم, یہ سب کا سب جو ہوتا ہے نا یہ علم ہوتا ہے. تو اس کے ذریعے سے پھر نبی جو ہے نا وہ لوگوں کو پھر کیا چیز پرووائڈ کر رہا ہوتا ہے, فزیکل پروڈکٹس پرووائڈ نہیں کر رہا ہوتا نبی, بلکہ کیا پرووائڈ کر رہا ہوتا ہے, سروسز پرووائڈ کر رہا ہوتا ہے. سروسز, اس کو کیا, اس کو آج کل کی اکانومی کے اندر رائٹ اس کو سروسز کہا جاتا ہے کہ بھئی ہم آپ کے لیے یہ کام کر دیں گے. ٹھیک ہے نا, یعنی جیسے کہ گھر کے اندر آپ کا کوئی چیز خراب ہو گئی, بلب خراب ہو گیا. ٹھیک ہے, تو اب آپ جو ہے وہ الیکٹریشین صاحب کو بلاتے ہیں, تو الیکٹریشین صاحب جو ہے وہ بلب لے کر کے تو نہیں آتے نا, بلب تو آپ کو خود خرید کے لانا چاہیے, رائٹ. یعنی فزیکل پروڈکٹ جو ہے بلب جو ہے وہ تو آپ کو خود خرید کر کے لے کر کے آنا ہے. الیکٹریشین صاحب کو آپ کس لیے بلاتے ہیں, الیکٹریشین صاحب جو ہے نا وہ سروسز لے کر کے آتے ہیں, وہ آپ کا بلب فکس کرتے ہیں, وہ آپ کی وائرنگ فکس کرتے ہیں, وہ آپ کے گھر کے اندر جو پرابلمز ہوئی ہوئی ہوتی ہیں نا اپنے علم کو استعمال کر کے وہ فکس کرتے ہیں. کبھی آپ کو بھی سکھا دیتے ہیں کہ آپ بھی اس قسم کی چیزوں کو خود سے بھی فکس کر سکتے ہیں, یعنی وہ نالج کی بنیاد پر آپ کے مسئلے حل کرتے ہیں اور آپ کو بھی نالج سکھا رہے ہوتے ہیں تاکہ آپ خود بھی اپنے مسئلے حل کر سکیں, رائٹ. اس کو کہتے ہیں سروسز انڈسٹری. तो जो इलेक्ट्रिशियन साहब आते हैं तो फिर वो जब सर्विसेज प्रोवाइड करते हैं तो फिर आप उनको क्या करते हैं, ऐसे ही फारिग कर देते हैं कि जी आपने तो बल्ब तो मैं खुद खरीद के लाया था है ना, और जो वायर्स जो थे वो भी मैं खुद ही खरीद के लाया था, आपने क्या किया है जी, आप जो हैं वो तो ऐसी बस बातें बना करके चले गए, आप जो हैं वो तो चंद जो है वो इधर उधर के जो है वो ठोका पीटी टाइप के काम करके चले गए, आपने कोई फिजिकल एसेट तो मेरे घर में लगाया नहीं है, तो मैं तो आपको ठेंगा दूंगा फिर उसके बाद कुछ भी नहीं दूंगा मैं आपको, राइट? ऐसा तो नहीं होता ना, क्यों? इसलिए कि सर्विसेज की भी वैल्यू होती है, सर्विसेज बजाहिर इंटेंजिबल नजर आ रही होती हैं लेकिन एक्चुअली वो ट्रांसलेट हो रही होती हैं टेंजिबल एसेट्स के अंदर, राइट? दे आर सेविंग यू टाइम, वो आपका वक्त बचा रही होती हैं, वो आपको टेंशन से बचा रहे होते हैं, अगर आपको खुद ये सारा काम करना पड़ता तो कितनी टेंशन होती, आजकल तो चलो यूट्यूब की वीडियोज है, आपको यूट्यूब की वीडियोज देखनी पड़ती, या उससे पहले वाले जमाने में आपको मैनुअल उठा करके खुद से जो है वो चीजों को सीखना पड़ता, खुद इलेक्ट्रिशियन बनना पड़ता, फिर कहीं जा करके वो आप अपने घर के ये छोटे मोटे मसले हल कर पाते हैं ना, आपका ये टाइम बच गया, आपकी जो है वो टेंशन बच गई, आपके जो है वो घर के काम जो कि बल्ब के ना होने की वजह से रुके हुए थे आपके वो काम होना शुरू हो गए, ठीक है ना? तो सर्विसेज इंडस्ट्री बजाहिर इंटेंजिबल होती है लेकिन एक्चुअली सबसे ज्यादा टेंजिबल होती है, और इसी को कहा जाता है कि प्रॉफिट, समझते हैं? जिन दो लोग अब जरा अगर किसी कोई बात समझ में नहीं आ रही है तो उनसे माजरत है, ठीक है, लेकिन उम्मीद है कि अक्सर लोग जो है इन टर्म्स को समझते हैं, राइट? एक होता है रेवेन्यू, कि आपने जो चीज बेची है ना तो आपने उसके कीमत वसूल कर ली है जो आपने बेचा, लेकिन भाई उसको बेचने से पहले आपको खुद भी तो उसको खरीदना पड़ा था ना, या आपने खुद उसको मैन्युफैक्चर किया था तो उसके ऊपर कोई कॉस्ट भी तो आई थी ना आपकी, ठीक है ना? 10 रुपए कॉस्ट आई थी बल्ब को बनाने में, फिर आपने उस बल्ब को बेचा 20 रुपए के अंदर, ठीक है ना? तो आपको 20 रुपए का रेवेन्यू हासिल हुआ लेकिन उसके अंदर से कॉस्ट भी तो निकालनी पड़ेगी ना, तो प्रॉफिट कितना बना आपको? सिर्फ 10 रुपए प्रॉफिट बना, 20 रुपए में जिसने आपने बल्ब को बेचा है वो प्रॉफिट नहीं है, वो तो रेवेन्यू है, ठीक है ना? तो फिजिकल एसेट्स को बेचने में प्रॉफिट कम होता है क्योंकि उसके अंदर एक कॉस्ट भी होती है इस तरह की, ठीक है, फिजिकल कॉस्ट भी होती है, लेकिन जो सर्विसेज इंडस्ट्री होती है ना, इस सर्विसेज इंडस्ट्री के अंदर फिजिकल कॉस्ट कम होती है, प्रॉफिट बहुत ज्यादा होता है, बहुत ज्यादा प्रॉफिट होता है सर्विसेज इंडस्ट्री के अंदर, ठीक है ना? इसी वजह से जो तो बड़ी बड़ी कॉरपोरेशन हैं तो ये यानी फिजिकल एसेट्स का काम भी करते हैं ये लोग, लेकिन ये लोग सर्विसेज इंडस्ट्री के ऊपर ज्यादा तवज्जो लगा रहे होते हैं, ज्यादा इसके ऊपर इन्वेस्ट कर रहे होते हैं क्योंकि वहां से ना इनको प्रॉफिट ज्यादा मिल रहा होता है, ठीक है? बहरहाल दीनी एतबार से अगर इसको देखा जाए तो दीनी एतबार से जो सर्विसेज इंडस्ट्री होती है उसकी जो है वो अल्लाह ताला के यहाँ ज्यादा वैल्यू होती है, उसके ऊपर ज्यादा प्रॉफिट मिल रहा होता है, यानी ज्यादा सवाब मिल रहा होता है सर्विसेज इंडस्ट्री वालों को, ठीक है? कौन होते हैं सर्विसेज इंडस्ट्री वाले? दीनी एतबार से नबी होते हैं और नबी के वरसा यानी उलमा और मशायख, ये दीनी सर्विसेज इंडस्ट्री के हामिल लोग होते हैं, इनको सबसे ज्यादा प्रॉफिट मिल रहा होता है, यानी सबसे ज्यादा सवाब, सबसे ज्यादा अल्लाह ताला की रजा मिल रही होती है, ठीक है ना? फिर उसके बाद दूसरे भी लोग होते हैं दीन के अंदर जो कि लोगों को सर्विस, जो लोगों को कुछ प्रोवाइड कर रहे होते हैं, जैसे कि मदारिस बना दिए, जैसे कि इमारतें बना दी, जैसे कि कोई आपने यानी गरीबों के खाने के लिए इंतजाम कर दिया, ठीक है, इनके ऊपर भी प्रॉफिट मिल, इनके ऊपर भी जो है वो आपको प्रॉफिट तो मिल रहा होता है, ठीक है ना? लेकिन ये प्रॉफिट जो होता है ना, ये उस प्रॉफिट के मुकाबले में जो कि इल्म वालों को मिल रहा होता है बहुत कम होता है, राइट? ये उनके मुकाबले में बहुत कम होता है, ठीक है? जैसे कि जो फिजिकल एसेट्स को खरीद करके बेचने वाला काम होता है उसके अंदर भी प्रॉफिट मिल रहा होता है, लेकिन जो सर्विसेज इंडस्ट्री वाले लोग होते हैं उनको बहुत ज्यादा प्रॉफिट मिल रहा होता है क्योंकि वो अपनी नॉलेज की बुनियाद पे लोगों को सर्विस प्रोवाइड कर रहे होते हैं, राइट? मैन्युफैक्चरिंग की बुनियाद पे सर्विस प्रोवाइड नहीं कर रहे होते, ठीक है? दीन के अंदर भी यही मामला है, तो इस वजह से ना इल्म की हमारे हमारे दीन के अंदर जो अहमियत इल्म की है ना वो अहमियत जो है वो दूसरी चीज़ों की नहीं है। हर नेकी की अहमियत है, हर चीज़ जो होती है वो इंसान की सही नियत हो जाए तो वो सदका बन जाती है, लेकिन इल्म का जो सदका होता है, इल्म को आगे फैलाना, लोगों को आलिम बनाना, राइट, और इल्म सीख करके फिर आगे जो है वो अल्लाह की रजा की खातर इल्म को सिखाना, इसके ऊपर जितना प्रॉफिट होता है और किसी काम के अंदर इतना प्रॉफिट नहीं होता, ठीक है ना। तो इस वजह से ना जो हदीसें है ना इल्म के मुताल्लिक, वो फिर समझ में आती हैं कि इल्म के ऊपर क्या अजर मिलता है अल्लाह ताला की तरफ से ना, ठीक है। जैसे कि हाँ कि जब अल्लाह ताला, यानी मुझे एग्जैक्टली हदीस के अल्फाज याद नहीं आ रहे, लेकिन क्या है कि जब अल्लाह ताला किसी आबिद से खुश होते हैं तो उसके लिए जन्नत में घर बना देते हैं, राइट। अल्लाह ताला जब किसी आबिद से खुश होते हैं ना तो उसके लिए जन्नत में एक घर बना देते हैं, लेकिन अल्लाह ताला जब किसी आलिम से राजी होते हैं तो जन्नत में उसके लिए पूरा शहर आबाद कर देते हैं। अब शहर के अंदर कितने घर होते हैं और घर के अलावा कितनी सारी चीजें होती हैं, राइट, और एक घर के अंदर तो बहरहाल एक छोटा सा रिस्ट्रिक्टेड जगह होती है ना घर की, तो घर को शहर से क्या नस्बत हो सकती है। तो आलिम का मामला शहर वाला मामला, और आबिद का मामला यानी जो इबादत के काम करता है, चाहे सबका खैरात वाले काम भी कर रहा हो, राइट, उसका मामला घर वाला मामला। इसी तरह से आप सारी हदीसों को समझना शुरू हो जाए, ठीक है ना। तो इसी वजह से ना हम एक खास फोकस करते हैं कि जो लोग उलमा और मदारिस और मशायख की अहमियत को समझते हैं ना, इस बात को अल्लाह ताला ने उनको समझने की तौफीक अता फरमाई ना कि हाँ इनकी क्या अहमियत है हमारे लिए, हमारे ईमान के लिए, हमारे दीन के लिए, हमारी नस्लों के ईमान की हिफाजत के लिए। जिन लोगों की निगाहों में इन बातों की अहमियत आ जाती है ना, उनको ये चाहिए कि वो अपनी तवानाइयों को, अपनी एनर्जीज को, अपने अम्वाल को, अपने औकात को इसी काम की तरफ फोकस करें, इल्म के काम की तरफ फोकस करें, ठीक है ना, इल्म के काम की तरफ फोकस करें। क्यों? इसलिए कि जो दूसरी जरूरियात है ना मुआशरे की, राइट, खाना खिलाने वाली जरूरत, पानी पिलाने वाली जरूरत, हैंडपम्प लगवा देने वाली जरूरत, राइट, कहीं पर जो है वो कोई और इस किस्म का चैरिटी का काम कर देने वाली जरूरत, राइट, या किसी बेवा की बेटी की शादी कर देने वाली जरूरत, राइट, किसी के घर के अंदर अनाज पहुंचा देने वाली जरूरत, ये सब जरूरतें हैं, और इनके अंदर जब आप खर्चा करते हैं तो ये सब सत्ते के काम हैं, सबके ऊपर सवाब मिलता है। लेकिन ये जरूरियात जो है ना मुआशरे की, इनको पूरा करने की अहमियत जो है उससे दूसरे लोग भी एग्री करते हैं, दूसरे लोग भी इस बात को समझते हैं कि हाँ भाई गरीब की बेटी की शादी करवा देनी चाहिए, हैंडपम्प लगवा देना चाहिए ताकि इस फलाने जगह पानी आना शुरू हो जाए। बहुत सारे लोग अल्हम्दुलिल्लाह खुसूसन पाकिस्तान में, इंडिया के अंदर बहुत सारे लोग जो है ना वो ये इन कामों में अपना माल खर्च करते हैं, लेकिन उलमा की अहमियत, मदारिस की अहमियत, मशायख के काम की अहमियत, ये हर कोई नहीं समझता। हर किसी को ये बात समझ में ही नहीं आती कि इस इंटेंजिबल चीज की भी क्या अहमियत हो सकती है एक इंसानी मुआशरे के सर्वाइवल के लिए, राइट, एक इंसानी मुआशरे के अंदर ऑर्डर को मेंटेन करने के लिए इन चीजों की क्या अहमियत हो सकती है, ये हर कोई नहीं समझता, ठीक है। तो जो थोड़े से लोग इन बातों की अहमियत को समझते हैं ना, तो उनको चाहिए कि वो अपने रिसोर्सेस को बजाय इसके के यानी थिन करें, हर जगह जो है वो अपनी कॉन्ट्रीब्यूशन को डिस्ट्रीब्यूट करके, उनको चाहिए कि अपनी कॉन्ट्रीब्यूशन को फोकस करना चाहिए इस डायरेक्शन में, ठीक है ना, उलमा की तरफ, मदारिस की तरफ। क्या वहां पर इंसान नहीं बसते? मदारिस के अंदर जो लोग काम करते हैं क्या वो आपके मुल्क के शहरी नहीं है? क्या वो इंसान नहीं है? राइट भाई, उनकी भी तो खाने पीने की जरूरियात होती है ना, उनके भी जो है वो बिजली पंखे के खर्चे होते हैं ना, राइट, उनके भी तो जो है वो किताबों के खर्चे होते हैं ना, उनके भी तो ये सारे यानी वो भी तो इंसान ही है ना। ऐसे तो नहीं कि मदारिस में जो है वो कोई जिन बसते हैं जिन्होंने सारा काम करना होता है मदारिस का, राइट। तो भाई इंसानों की खिदमत तो आप इधर भी कर सकते हैं, इंसानों की खिदमत आप उधर भी कर सकते हैं। तो अगर अल्लाह ताला ने आपके दिल में ये शऊर डाला है, आपको मौका अता फरमाया इन बातों की अहमियत को समझने का, तो यू शुड रादर फोकस योर एनर्जीज एंड रिसोर्सेज ان دیٹ ڈائریکشن, کیونکہ اس ڈائریکشن میں دوسرے لوگ نہیں فوکس کریں گے. رائٹ, جو دنیا دار طبقہ ہے یا جن کو کہ مدارس سے خدا واسطے کا بیر ہے, وہ اس طرف فوکس نہیں کریں گے. ٹھیک ہے, کسی کو کوئی سوال ہے اس ٹاپک پر؟ ہاں, البتہ آپ کے کسی جاننے والے میں کسی غریب کی کوئی ضرورت پیش آ گئی, کوئی آپ کے رشتے داروں میں سے کوئی ایسا مقام ہے جہاں پہ آپ کو خرچ کرنا ہے, آپ وہاں پہ ڈیفینیٹلی خرچ کریں. ٹھیک ہے نا, بے شک اپنے قریبی رشتے داروں میں تو سب سے زیادہ افضل ہوتا ہے خرچ کرنا اور ان کی مدد کرنا. ٹھیک ہے, لیکن اس کے علاوہ جو ہے نا, وہ جو باقی آپ کے پاس اللہ تعالیٰ نے دیا ہے, تو اس کو جو ہے وہ اس ڈائریکشن کے اندر ہی فوکس کرنا چاہیے. تو یہاں بات ہی کیا ہو رہی تھی کہ نبوت اور مالداری میں کوئی جوڑ نہیں ہے. اللہ تعالیٰ نے نبوت کا کام کرنے والے جو لوگ ہوتے ہیں نا, ان کو سروسز انڈسٹری والا بنایا ہے. ٹھیک ہے, تو ان کے پاس جو ہوتے ہیں نا, وہ فزیکل ایسٹس نہیں ہوتے ہیں. جیسے کہ نبی علیہ السلام کے پردہ فرما جانے کے بعد بھی یہی بات ہوئی تھی کہ بھائی آپ صلی اللہ علیہ وسلم کی جو باغات ہیں تو وہ باغات کس کو ملیں گے؟ تو ابو بکر صدیق اللہ تعالیٰ نے کیا فرمایا تھا کہ بھائی نبی جو ہے وہ تو اس دنیا کے اندر کوئی مال چھوڑتی نہیں ہے کہ ان کی وراثت جاری ہو. ان کی جو دولت ہے وہ تو علم کی دولت ہے, رائٹ, اور اس دولت کو جو ہے وہ امت کے علماء اور ورسا ان سے ایکوائر کرتے ہیں اور وہ پھر آگے لے کر کے چلتے ہیں. ٹھیک ہے, تو آگے کہتے ہیں کہ مگر دنیا میں جو چاہیں یہ خیال پکا لیں, مگر قیامت میں سب حقیقت کھل جائے گی. ٹھیک ہے, اے پیغمبر, آپ نے اس شخص کی حالت بھی دیکھی جس نے اپنا خدا اپنی خواہش نفسانی کو بنا رکھا ہے, تو کیا آپ اس کی نگرانی کر سکتے ہیں؟ یا آپ خیال کرتے ہیں کہ ان میں اکثر سنتے یا سمجھتے ہیں؟ مطلب یہ کہ آپ ان کی ہدایت نہ ہونے سے مغموم نہ ہوجئے یا نہیں ہوئیے آپ, کیونکہ آپ ان پر مسلط نہیں ہیں. رائٹ, جیسے کہ دیگر مقامات میں اللہ تعالیٰ فرماتے ہیں, فذکر, آپ یاد دہانی کراتے رہیں, انما انت مذکر, آپ تو یاد دہانی ہی کرانے والے ہیں, لست علیہم بمسیطر, آپ ان کے اوپر داروغہ نہیں ہیں. کیونکہ داروغہ سے جو ہے نا, جو کہ پرزن کا وارڈن ہوتا ہے, اگر کوئی پرزنر بھاگ جائے تو داروغہ سے سوال کیا جاتا ہے, بھائی آپ کیا کر رہے تھے, یہ کیسے بھاگ گیا, اس کے بدلے میں آپ کو سزا دی جائے گی, آپ کیسے اپنی ذمہ داریوں سے غافل رہے. آپ اللہ تعالیٰ فرماتے ہیں لست علیہم بمسیطر, آپ ان کے اوپر داروغہ نہیں ہیں. آپ کا کیا کام ہے؟ آپ کا تو کام ہے پیغام کو پہنچا دینا, لیکن انک لا تہدی من احببت, بے شک آپ ان لوگوں کو ہدایت نہیں دے سکتے. انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء, ہدایت تو اللہ تعالی ہی دیتا ہے. ٹھیک ہے, تو آپ ان کے اوپر یعنی بے شک نبی علیہ الصلوۃ والسلام کا مغموم ہونا آپ صلی اللہ علیہ وسلم کی لطافت قلب کی وجہ سے تھا. آپ کی طبیعت اللہ ہی نے تو ایسی بنائی تھی نا کہ آپ صلی اللہ علیہ وسلم کو غم ہوتا تھا. تو اللہ تعالیٰ کا دیکھیں سسٹم, طبیعت پہلے بناتے ہیں کہ غم بھی ہو, پتھر دل بنا دیتے تو نبی علیہ الصلوۃ والسلام کو غم ہوتا ہی نہیں. رائٹ, تو طبیعت اللہ ہی نے بنائی غم والی, آپ صلی اللہ علیہ وسلم مغموم ہوتے ہیں اور پھر اللہ تعالیٰ اوپر سے دھارس بھی خود ہی باندھتے ہیں. خود ہی یہی بھی فرماتے ہیں کہ بھائی آپ ان کے اوپر اپنی جان کو ہلاک نہ کریں, اپنے آپ کو جو ہے وہ زیادہ ہلاکت میں نہ ڈالیں, زیادہ جو ہے وہ فکر مند نہ کریں. ٹھیک ہے نا, تو یہ اللہ تعالیٰ کا نظام ہے. اللہ تعالیٰ جو ہے نا پھر وہ اس طریقے سے معاملہ کرتے ہیں کہ جی یعنی یاد دہانیاں بھی کراتے رہتے ہیں, زیادہ مغموم نہ ہوئیے. ٹھیک ہے, اور نہ ہدایت کی ان سے توقع کیجئے, کیونکہ نہ یہ حق بات سنتے ہیں نہ عقل ہے کہ غور کریں, یہ تو محض چوپایوں کی طرح ہے. کیا لکھا آپ نے کہ other than keeping a strong Islamic relationship with the علماء, how else can we become more involved and contribute with the علماء؟ بھائی اتنی دفعہ تو بار بار بول رہے ہیں کہ اپنا وقت دیں, اپنی صلاحیتیں دیں, اپنے آفر کیا کریں کہ جی مجھے یہ والی اسکل آتی ہے, تو اگر میری اسکل جو ہے وہ دین کے کام میں کسی طرح سے استعمال ہو سکتی ہے تو آپ مجھے بتائیں. ٹھیک ہے نا, اور پھر ظاہر ہے مالی تعاون, مالی تعاون کے لیے یہ علماء بیچارے آج کل تو فون کر کر کے لوگوں سے کہہ رہے ہیں کہ بھائی آج کل لاک ڈاؤن ہے, پہلے تو لوگ پھر بھی کچھ کر دیا کرتے تھے, رائٹ, اعتکاف ہوا کرتا تھا, مسجد میں آتے تھے تو کنٹریبیوشن بھی ساتھ لے کر کے آتے تھے, رائٹ, یا ویسی نمازیں پڑھنے کے لیے مسجد میں آتے تھے تو چندہ کا ڈبہ وہاں پہ پڑا ہوتا تھا تو ڈال کر کے چلے جاتے تھے. اب تو مسجدیں بند ہو گئیں, اب ہمارے ملکوں کے اندر مسجدیں جو ہیں وہ حکومت کی تو اس میں نہیں ہوتی ہیں, رائٹ, تو اب बगैर मस्जिद जाए हुए लॉकडाउन की वजह से घर में बैठे रहने के बावजूद अगर आपको एहसास हो तो आप जो है वो खुद पहुंचा करके आ जाए, राइट। तो इस तरीके से ये जो मदारिस हैं, ये जो मस्जिदें हैं, ये जो इमाम हैं, ये जो मौज़िन हैं, इनकी तनख्वाहें जो है वो हुकूमत की तरफ से नहीं आ रही होती पाकिस्तान इंडिया के अंदर, बांग्लादेश के अंदर, राइट। तो लॉकडाउन को जरा एहसास करें कि भाई आपको तनख्वाह अगर अभी भी मिल रही है तो उनको तो तनख्वाह नहीं मिल रही है ना, ठीक है। तो ये सारे कॉन्ट्रीब्यूशन के तरीके होते हैं ना, और ये कॉन्ट्रीब्यूशन भी जो है ना, इनमें लफ्ज कॉन्ट्रीब्यूशन में भी बड़ी गहराई है कि एक होता है डोनेशन, हम भी डोनेट करके आ गए, एहसान किया उनके ऊपर, डोनेट करके आ गए। एक होता है कॉन्ट्रीब्यूशन, कॉन्ट्रीब्यूशन का मतलब क्या होता है, हाथ बटाना। तो ये जो आप हाथ बटाते हैं ना काम के अंदर, मदद करते हैं ना काम के अंदर, तो इससे आपको क्या होता है कि जो सवाब उनको मिल रहा था उस सवाब में आप भी शामिल हो जाते हैं, क्योंकि आप सबब बन रहे हैं उनके काम करने करते रहने का, ठीक है ना। तो ये तो यानी बहुत ही नफे का सौदा है कि आपने ना इल्म हासिल किया, ना आपने जो है उस तरह की इबादतें करी, ना आपने जो है वो मस्जिद का काम किया, ना आपने मदरसे का काम किया, बस जो है वो आप जो है वो कुछ कैश देकर के आ गए, कुछ जो है वो उस किस्म की फिजिकल चीजें आपने उनके साथ कर दी, तो आपको भी सवाब मिलना शुरू हो गया, राइट। तो इससे ज्यादा अच्छा फायदे का सौदा और क्या होगा। तो बहुत सारे तरीके हैं, तो ये लोग तो महज चौपाइयों की तरह की बात को ना सुनते हैं ना समझते हैं, बल्कि ये उनसे भी ज्यादा बेराह हैं, क्योंकि वो अहकाम दीन के मुकल्लफ नहीं है। यानी चौपाए जो हैं, तो इनको तो अल्लाह ताला ने वो इख्तियार दिया ही नहीं, वो अकल दी ही नहीं कि ये शरीयत में चूज करें कि क्या हक बात को पसंद करना है कि बातों को पसंद करना है, ठीक है। तो ये तो अहकाम दीन के मुकल्लफ नहीं, इन्होंने नमाजें नहीं पढ़नी है, इनके ऊपर कोई तकलीफ नहीं डाली गई है शरीयत के अहकाम की, ये तो बस जिक्र करते रहते हैं, वैसे ही हर वक्त जिक्र करते रहते हैं अल्लाह ताला का। तो उनका ना समझना मजमूम नहीं है कि अगर वो जो है वो पैगंबर जाकर के उनको तबलीग करना शुरू कर दें गाय भैंसों के सामने, तो गाय भैंसे जो है उनको समझ में नहीं आएंगी बातें, तो वो कोई ऐसी बुरी बात तो थोड़ी है, क्योंकि वो तो अहकाम शरीयत के मुकल्लफ ही नहीं है, राइट। और ये लोग यानी ये जो इंसान है ये मुकल्लफ हैं फिर भी नहीं समझते। फिर ये कि अगर मोतकदान जरूरिया यानी अगर कि वो अगर मोतकद इन जरूरियात दीन के नहीं है तो मुनकिर भी तो नहीं है, यानी जो मवेशी हैं अगर ये पैगंबर के बात की हाँ में हाँ नहीं मिला रहे तो भाई इनकार भी तो नहीं कर रहे, राइट। और ये यानी इंसान ये तो मुनकिर हैं, इनकार करते हैं, और अरइता वाली जो आयत है ना इसमें इनकी गुमराही का मंशा भी बयान कर दिया है कि किसी शुबा व दलील से इनको इश्तबा नहीं हुआ है बल्कि इत्तबाए हवा इसका सबब है, ठीक है ना। अब ये आखिरी जो जुमला है बड़ा अहम जुमला है कि ये जो गुमराह होते हैं, राइट, पैगंबर की बात नहीं मानते हैं, उलमा की बात नहीं मानते हैं, जो कि वो रसाए पैगंबर होते हैं उनकी बात नहीं मानते हैं ना, तो इसकी वजह ये नहीं है कि इनको कोई ऑनेस्ट एतराज है, इनको कोई बात समझ में नहीं आ रही, या इन तक मैसेज नहीं पहुंचा। जैसे हम कहते हैं ना कि भाई फलाना शख्स जो है वो तो गुमराह हो गया क्योंकि उसके पास कोई बताने वाले ही नहीं आया, है ना, उनके पास कोई लोग ही नहीं आए बताने के लिए। तो ये हम जो जो जुमला बोल रहे होते हैं ना ये बहुत ये ऑफेंसिव जुमला है कि इसके पास तो हिदायत आई नहीं थी इस वजह से वो गुमराह हो गया। भाई क्या मतलब है आपका, हिदायत जो है वो किसका काम है पहुंचाने का, अभी जो हमने सुना हिदायत पहुंचाने का काम अल्लाह ताला का है। जब आप ये कह रहे होते हैं कि फलाने लोग इस वजह से गुमराह हो गए क्योंकि उनके पास कोई बताने वाला ही नहीं आया, तो आप ये कह रहे होते हैं या हम ये कह रहे होते हैं कि नाउज बिल्ला सुम्मा नाउज बिल्ला अल्लाह ताला ने अपना काम ही नहीं किया, अल्लाह ताला का काम करने का था ना है कि अल्लाह ताला ने किसी भी वास्ते के जरिए से इन तक मैसेज को पहुंचवाना था, राइट, लेकिन अल्लाह ताला ने पहुंचाया ही नहीं, तो अब इनका क्या कसूर है भाई। तो हम क्या कह रहे होते हैं, चाहे हम बोले या ना बोले, हम कह तो ये रहे होते हैं ना कि नाउज़ुबिल्लाह कसूर तो अल्लाह का है, ठीक है ना। तो इस तरह की बातें हमें नहीं करनी चाहिए, ठीक है ना। बेशक लोगों के बारे में कुछ आपको यानी लोगों की गुमराही के फैसले करने की भी जरूरत नहीं है, ठीक ٹھیک ہے نا, کہ ہاں بھی وہ گمراہ ہو گیا, وہ ایسا بدبختہ, وہ ایسا کمبختہ, اس نے یہ کیا, اس نے وہ کیا, لوگوں کو گالیاں دینے کی ضرورت کیا ہے, ٹھیک ہے نا. لیکن ذہن میں تمہارے بات کلیئر ہونی چاہیے نا کہ بھائی اللہ تعالیٰ کسی پر ظلم نہیں کرتے کہ جی کسی کو ہدایت پہنچانی تھی اور نعوذ باللہ اللہ تعالیٰ نے ان کو ہدایت نہیں پہنچائی, وہ پھر ویسی وجہ سے گمراہ ہو گیا, ٹھیک ہے نا. تو اس سوچ کو بھی تو ہمارے اندر کلیئر ہونا چاہیے نا, ٹھیک ہے. تو کوئی بھی جو گمراہی کا کام کرتا ہے تو وہ اس وجہ سے نہیں کرتا کہ کوئی اس کو آنیسٹ قسم کے کوشچنز ہوتے ہیں, بلکہ اصل میں وجہ یہی ہوتی ہے کہ اللہ تعالیٰ کی طرف سے اس کو میسیجز پہنچ رہے ہوتے ہیں, کسی نہ کسی واسطے سے اللہ تعالیٰ پہنچا رہے ہوتے ہیں, لیکن اصل میں یہ سنتا نہیں ہے, یہ اس طرف متوجہ نہیں ہوتا ہے, اس وجہ سے یہ گمراہ ہوتا ہے. ڈاٹ, پیریڈ, ٹھیک ہے نا. یہی حتمی اور فائنل بات ہے, اس کے اندر کوئی تبدیلی نہیں ہو سکتی, ٹھیک ہے. کیا زکوٰۃ مسجد میں دے سکتے ہیں؟ زکوٰۃ مسجد میں دے سکتے ہیں اس نیت سے کہ یعنی اس طریقے سے دے سکتے ہیں کہ مسجد کے امام صاحب اگر زکوٰۃ کے مستحق تھے تو یہ جو میں زکوٰۃ دے رہا ہوں یہ مسجد کے امام صاحب کو پہنچے یا مؤذن صاحب کو پہنچے یا مسجد کے اندر جو حارس ٹائپ کے لوگ ہوتے ہیں, جو اس کا اہتمام کرنے والے لوگ ہوتے ہیں, مسجد کی صفائی وفائی کرنے والے, وہ اگر مستحق زکوٰۃ ہیں تو ان تک یہ زکوٰۃ پہنچے. مسجد کی تعمیر کے لیے زکوٰۃ نہیں دے سکتے. مسجد کے اندر ٹوٹ پھوٹ ہو گئی, الیکٹرک سسٹم خراب ہو گیا, اس کو ٹھیک کروانا ہے تو جی میں اپنی زکوٰۃ دے رہا ہوں, اس سے آپ اس الیکٹرک سسٹم کو ٹھیک کروا دیں, پانی کے نظام کو ٹھیک کروا دیں, نہیں. کیونکہ زکوٰۃ کے شرائط میں سے یہ ہے کہ کسی انسان کو اس کا مالک بنانا ہے, ٹھیک ہے نا. جیسے کہ کل بھی بات ہوئی تھی کہ آپ یا تو ڈائریکٹلی جا کر کے کسی بندے کو دیں جو کہ مستحق زکوٰۃ ہے, یا آپ کسی معتبر انسان کو جس کے اوپر آپ اعتبار کرتے ہوں, جس کے پاس دینی علم بھی ہو, زکوٰۃ کے مسائل کا علم بھی ہو, ایسے شخص کو وکیل بنا دیں اور اس کو جا کر کے اپنی زکوٰۃ دے دیں کہ بھائی آپ آگے پھر مسجد کے اندر جو مستحق زکوٰۃ لوگ ہیں نا آپ ان میں بانٹ دیجئے گا, ٹھیک ہے. تو اس طریقے سے مسجد میں زکوٰۃ دی جا سکتی ہے, تعمیرات اور مسجد کے یعنی دوسرے مسائل کو حل کرنے کے لیے زکوٰۃ نہیں دی جا سکتی ہے. اسی طرح سے مدارس کو بھی یہ معاملہ ہے, ٹھیک ہے. زکوٰۃ کے اوپر جو ورک شاپ ہوئی تھی اس کی ریکارڈنگ بھیجی گئی ہے نا, تو اس کو سننے کی نیت سے بھیجا گیا ہے نا, تو اس کو سننا چاہیے اور اس کو آگے بھی فارورڈ کرنا چاہیے, کیونکہ بہت سارے لوگ ہیں ان کو زکوٰۃ کی بنیادی مسائل کا بھی پتہ نہیں ہوتا ہے. تو شاید آپ کی بھیجے ہوئے جو ریکارڈنگ ہوگی تو اس کو کوئی سن لے اور اس کے زکوٰۃ کا مسئلہ حل ہو جائے, ٹھیک ہے. تو آپ کو کتنا ثواب ملے گا اس کے اوپر. تو یہ ہیں ذرا, اور لیکن بھیجنے کا مطلب یہ بھی خالی نہیں لینا چاہیے کہ بس جو ہے نا بس وہ کوئی لسٹ کے اندر جو ہے وہ دھنا ایسے بس فارورڈ کر دیا چیزوں کو, اس لیے کہ اس طرح سے جو ہم بالکل ہی انسولیسٹڈ قسم کے میسیجز بھیجتے رہتے ہیں اور آگے سے کوئی ہمارا فالو اپ نہیں ہوتا نا, تو پھر وہ چیزیں اگنور ہو جاتی ہیں, وہ ویسے بھی جو ہے وہ یعنی کوئی سنتا ونتا کوئی ہے نہیں اس کو, نہیں کوئی غور سے اس کو پڑھے گا, کوئی چھوٹی موٹی پڑھنے کی چیزیں کوئی اس کو غور سے پڑھے گا نہیں, ٹھیک ہے نا. تو دعوت و تبلیغ کا جو طریقہ ہوتا ہے نا وہ صرف میسیجز فارورڈ کر دینا نہیں ہوتا, ٹھیک ہے, بلکہ ایک ریلیشن شپ بنانا, اور اگر آپ کوئی میسج بھیج رہے ہیں تو اس میسج کے آگے پیچھے بھی کچھ لکھ کر کے کچھ ایسی بات کرنا کہ ہاں بھائی یہ فنانے کا ہے, انہوں نے ایسی باتیں کری تھیں تو اس سے مجھے فائدہ ہوا, آپ بھی موقع نکال کر کے سنیے, اور اگر آپ کو کوئی سوال ہو تو آپ مجھ سے پوچھئے, میں آپ کو کنیکٹ کر دوں گی ان کے ساتھ, رائٹ, میں آپ کا تعلق بنا دوں گی, میں آپ کو سوالوں کا جواب دینے میں آپ کی ہیلپ کر دوں گی. تو اس طریقے سے پھر آپ میسیجز بھیجیں نا تو اس کا کوئی فائدہ بھی ہوتا ہے, ایسے ہی جو ہے نا جو دھنا دھن ہم ادھر ادھر فارورڈ کرتے رہتے ہیں, سمجھتے ہیں کہ ہم نے بڑا نیکی کا کام کر لیا, لیکن اس کا کوئی فائدہ نہیں ہوتا, وہ بس وہ واٹس ایپ اسٹرانگ کے اندر جو ہے نا وہ دب کر کے رہ جاتے ہیں اور کسی کو کچھ نہیں پتا لگتا اس سے, ٹھیک ہے. کوئی اور سوال ہو تو پوچھ لیں. امت اجابت اور دعوت کی ڈیفینیشن پلیز ریپیٹ کر دیں. امت اجابت وہ ہوتی ہے کہ جس نے نبی علیہ السلام کے پیغام کے اوپر لبیک کہا, یعنی جواب دیا مثبت انداز میں, تو اس کو امت اجابت کہتے ہیں, یعنی مسلمان. اور امت دعوت وہ لوگ ہیں کہ یعنی यानी जिन्होंने लबैक नहीं कहा, ठीक है, तो उन तक जो है वो दावत का काम अभी भी करना है, ठीक है ना। अब इसका मतलब ये भी नहीं है, जैसे कि माशाल्लाह कुछ लोगों ने समझा हुआ है कि जी अब हर एक ने जो है ना वो तबलीगी जमात में जाकर के दावत करनी है, या हर एक ने जो है वो मसनद इरशाद पे बैठ करके दावत करनी है, दावत देनी है, राइट। नहीं, दावत देने का मतलब ये नहीं है कि उनको दावत देने का मतलब हर बंदा खड़ा हो जाए दावत देने के लिए और एक ही अंदाज में दावत देना शुरू करे। दावत देने का मकसद ये है कि उनकी फिक्र करनी है और उनके लिए दुआएं करनी है, और जो वसाइल अल्लाह ताला ने हमें दिए हैं उन वसाइल को इस्तेमाल करते हुए किसी न किसी तरीके से जो है वो मैसेजेस पहुंचाने हैं, ठीक है। तो इस वजह से उसको उम्मत से दावत कहा जाता है, यानी जो लोग अभी मुसलमान नहीं हुए हैं। क्या पैसे लेकर नमाज पढ़ाना सही है? पैसे लेकर नमाज पढ़ाना सही है? एज पर शरीयत मस्जिद के इमाम को कोई बिजनेस वगैरह नहीं करना चाहिए और नियते सवाब से नमाज पढ़ाना चाहिए। अच्छा, एक मिनट, मैंने ज़कात वर्कशॉप की रिकॉर्डिंग्स किसी को भेजी तो, उम्मते जाओ जी, ठीक है। नमाज पढ़ाने के लिए तनख्वाह लेना, ठीक है, तो ये जो मसला है ना, ये इसके ऊपर काफी तफसील है इसके अंदर, ठीक है, कि बाकायदा जो तनख्वाह वाला सिस्टम होता है, ये सिस्टम जो होता है वो उलमाए कराम के इज्तिहाद से, ठीक है ना, ये सिस्टम जो है वो स्टार्ट किया गया है, ठीक है। बाकायदा तनख्वाह देना कुरान पढ़ाने के ऊपर, जैसे कारी साहब घर में आते हैं बच्चों को पढ़ाते हैं तो आप उनको देती हैं ना, ठीक है, बाकायदा एक बंधा हुआ होता है, ठीक है ना। आपने पहले से कभी तय भी किया होता है, कुछ जो है वो कहते नहीं है लेकिन एक अज्यूम बात होती है कि भाई हाँ उनको तनख्वाह देनी है कुरान पढ़ाने की, ठीक है ना। उसी तरीके से दीन का इल्म पढ़ाना जो मदारिस के अंदर उलमा पढ़ाते हैं, ठीक है ना, और उसी तरीके से मस्जिद के अंदर अजान देना, मस्जिद के अंदर इमामत करवाना, ये सब दीन के काम है, ये सब अल्लाह ताला के दीन की खिदमत है, ठीक है ना। ये कोई अलग नहीं है कि भाई भाई कुरान पढ़ाने के लिए नाजायज है और इमामत के लिए जायज है और उसके लिए, राइट। तो ये सब एक ही तरह के काम है ना, जिसमें कि अल्लाह की रजा के लिए इंसानों को करना चाहिए, ठीक है। लेकिन इसकी तनख्वाह वाला सिस्टम कैसे शुरू हुआ, ठीक है ना, ये आज आपको बताने समझाने की कोशिश कर रहा है कि ये जो है ना, ये उम्मत के इजमा यानी उलमाए उम्मत के इजमा से ये बातें शुरू हुई, ठीक है ना। तो उसके लिए, इस बात को हजम करने के लिए, इस बात को एक्सेप्ट करने के लिए, फिर एक सवाल उठेगा, ये क्या चीज होती है भाई उलमाए इजमा, ये इजमाए उम्मत क्या चीज होती है, कहाँ से आ गई है। दीन तो अल्लाह का है, अल्लाह के कलाम से दीन आना चाहिए और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम दीन समझाया है तो हदीस से आना चाहिए, तो ये क्या चीज़ होती है इजमाए उम्मत, ठीक है। तो इस वजह से ना इजमाए उम्मत की पहले तो तारीफ को आपको समझना पड़ेगा कि ये क्या चीज़ होती है, फिर उसके बाद इस इजमाए उम्मत की जो है वो यानी किस दलील की बुनियाद पर इजमाए उम्मत की से जो है वो आप ये नई नई चीज़ें शुरू कर लेते हैं, ठीक है ना। तो जवाब तो उसका सीधा सा है कि ये जो तनख्वाह वाला सिस्टम है ये इजमाए उम्मत से शुरू हुआ है, ठीक है। लेकिन अब इसको पूरा डाइजेस्ट करने के लिए बाकी तफसीलात है, इजमाए उम्मत कहाँ से आया, इसकी क्या दलील है, और क्या क्या ऐसे मामलात हैं जिनको कि आप जो है वो अल्लाह का हुक्म समझ के कर रही हैं, लेकिन अल्लाह का हुक्म से मुराद अल्लाह की आवाज़ आई थी आपको, इस वजह से आप कर रही हैं समझ करके कि अल्लाह की आवाज़ की वजह से मैं काम करती हूँ, ठीक है, लेकिन असल में वो इजमाए उम्मत की वजह से हो रहा है, ठीक है। और इतनी तफसील का तो वक्त भी नहीं है इस वक्त, लेकिन एक आपको मिसाल दे देते हैं, कल ही मेरी नज़र से दोबारा गुजरी है वो बात, इस वजह से इसमें फ्रेश है जहन के अंदर, कि हाँ मानेईन ज़कात के खिलाफ जो जिहाद हुआ था, राइट, ये जो जिन्होंने ज़कात देने से इनकार कर दिया था उन्होंने कोई शिर्क तो नहीं किया था, उन्होंने कोई ये तो नहीं कहा था कि जी हम तो दोबारा बुतों की परस्तिश करना शुरू कर देंगे, नबी अलैहिस्सलाम दुनिया से चले गए, अब बस हमारी मर्जी नहीं। उन्होंने सिर्फ ज़कात दारुल हुकूमत मदीना मुनव्वरा में भेजने से इनकार किया था और बस। इसके ऊपर इजमाए उम्मत यानी जो सहाबा इकराम थे ना, उम्मत के सबसे पहले उलमा, उनमें भी जो अकाबरीन थे, हर एक से को थोड़ी जाकर के वोट लिया जाता था कि हाँ भाई तुम भी साहब ये रसूल हो जरा वोट दो, फिर हम वोटों को जो है वो काउंट करेंगे, फिर जितने वोट ज्यादा होंगे तो उसकी बुनियाद पर हमने कोई फैसला करना है। भाई जो अकाबरीन साहबा हुआ करते थे उनकी आपस में जो जो एक आपस में डिस्कशन होती थी, आपस में जो उनकी कमेटी वगैरह, राइट, उसमें जो फैसला, उसको इजमाए उम्मत कहा जाता है, राइट। तो इजमाए उम्मत का क्या फैसला हुआ, इनके खिलाफ जिहाद किया जाएगा, राइट। जाहिर है किसी ने इनिशिएटिव लिया, अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु थे जिन्होंने इनिशिएटिव लिया, बाकी सहाबा ने उनको बैक किया, उनको सपोर्ट किया इसके अंदर। तो ये जो जिहाद मानईन ज़कात जिन्होंने सिर्फ ज़कात दारुल हुकूमत में भेजने से इनकार किया था, उनके खिलाफ जिहाद किया गया और कितने इंसान उसके अंदर फिर खत्म हुए दोनों साइड्स के ऊपर, क्योंकि मुसलमान भी तो मदीना मुनव्वरा जाने वाले लोग भी तो शहीद हुए ना उसके अंदर, ठीक है ना। तो इजमाए उम्मत जो होती है ना, ये यानी दीन के जो बुनियादें होती हैं, ये उन बुनियादों में से तीसरी बुनियाद है। एक है किताबुल्लाह, एक है नबी अलैहिस्सलाम की हदीस मुबारक, तीसरी है इजमाए उम्मत, ठीक है। तो उलमा ने जो ये फैसला किया कि जी तनख्वाह वाला सिस्टम अब करना जरूरी है, इसके बगैर ये दीनी खिदमात हो नहीं पाएंगी, तो इसकी वैलिडिटी जो है ना वो कुरान और हदीस से ही साबित है, क्योंकि ये इजमाए उम्मत की वजह से इस काम है, ठीक है। तो अब जो आप बिजनेस वाली बात कर रही हैं, इसका एक और सादा सा जवाब ये भी है ना कि भी बिजनेस करेगा तो फिर आपकी इमामत के लिए वो हर वक्त जो है वो आ नहीं सकेगा, फिर इमामत जो होती है ना फिर वो कोई जिस तरह से कि अमेरिका में होता है कोई शॉर्ट्स पहन करके फिर वो इमामत कराने के लिए खड़ा हो जाएगा, है जैसे कि हमने देखा है अपनी आंखों से कि बच्चा जो है वो 12 साल का है, उसके पीछे जो है वो 40-50 साल 60 साल के खड़े हुए हैं, इमामत वो बच्चा इमामत करा रहा है, बाकी पीछे खड़े हुए हैं मुक्तदी बने हुए हैं। तो भाई इमाम को जब आप इस तरीके से सपोर्ट नहीं करेंगे ना तो फिर ऐसे ही तमाशे हुआ करेंगे आपकी मजलों के अंदर। मैंने ज़कात रक्षा भेजी थी, सवाल है कि रिकॉर्डिंग बहुत ज़्यादा लंबी है तो क्या करें भाई, वो शॉर्ट टर्म में सुनना चाह रहे हैं शायद, तो उनके लिए क्या जवाब देना चाहिए, उनसे कहें कि वो उसको छोटे छोटे टुकड़ों में सुन लें, ठीक है ना भाई। पॉज भी तो कर सकते हैं ना रिकॉर्डिंग को, तो पॉज कर लें या स्टॉप कर लें 20 मिनट की सुन लें, ठीक है, उसके बाद फिर अगले दिन फिर अगले 20 मिनट को सुन लें, फिर अगले दिन अगले 20 मिनट को सुन लें, इस तरह 1 घंटा मुकम्मल हो जाएगा उनका, ठीक है। छोटे नबी के खिलाफ, झूठे नबी के खिलाफ भी जिहाद किया गया था, झूठे नबी के खिलाफ भी सहाबा कराम का ही इजमा था, लेकिन इजमा की इससे ज़्यादा और रेलिवेंट एग्जाम्पल्स जो हैं वो और भी बहुत सारी हैं, ठीक है। चलिए फिर बाकी इंशाल्लाह मारिफ मसाइल अगली क्लास में और आगे की आयात इंशाल्लाह कल के क्लास में पढ़ लेंगे। अस्सलाम वालेकुम।